أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم.
الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
بسم الله الرحمن الرحيم.
الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. ربنا زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا، اللهم وفقنا لما تحب وترضى، آمين. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کیسے ہیں آپ سب؟ مجھے امید ہے آپ سب خیر و عافیت سے ہوں گے. اللہ سبحانہ و تعالیٰ آپ سب کو اپنی خیر و عافیت میں رکھے، آمین. الحمدللہ. جی، کیسا گزرا آپ کا ویکینڈ؟ جی الحمدللہ، علی کل حال میں بھی خیریت سے ہوں. جی जी अल्हम्दुलिल्लाह, मुझे उम्मीद है बहुत प्रोडक्टिव गुजरा होगा, बहुत फ्रूटफुल गुजरा होगा और बिजी गुजरा होगा अच्छे कामों में ना। अल्हम्दुलिल्लाह, आपको पता है कि हम तो माशाल्लाह तबारकअल्लाह ये नहीं कह सकते कि फारिग टाइम होता है ना। हम सब किसी ना किसी कामों में, चाहे वो घर के काम हो, जरूरी काम होते हैं तो वो भी करने जरूरी है ना, जो अल्लाह ताला ने हम सबको जिम्मेदारियां दी है। हमारी जो भी बिलोंगिंग्स हैं उनका भी तो ख्याल करना पड़ता है ना। जी अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। ये बताइए कि ग्रामर का टेस्ट आप सबने कर लिया या अभी तक आपने से कुछ सिस्टर्स हैं जिन्होंने नहीं किया? जी शाबाश, बताइए कर लिया ग्रामर का टेस्ट आप लोगों ने या अभी नहीं किया? आपकी डेडलाइन खत्म हो गई है ना, डन। अल्हम्दुलिल्लाह, आसान था ना, कोई इतना मुश्किल तो नहीं था ना, आसान भी था। और आप ये देखिए कि जब आप टेस्ट करेंगे तो आपको ज्यादा समझ आएगा ना कि आपने कितना अच्छा उसको अंडरस्टैंड किया। एनी हाउ, एक हदीस है तो मैंने सोचा आपसे शेयर करूं, मुझे अच्छी लगी। अल्हम्दुलिल्लाह, वैसे तो हम सब ने ये हदीस पहले भी कई दफा सुनी है, लेकिन मुझे मेरा दिल चाह रहा था कि अल्लाह ताला की महबूब तरीन शख्स कौन होता है, तो हम सबको रिमाइंडर्स की तो जरूरत पड़ती है ना, मुझे स्पेशली और आप सबको भी स्पेशली ना। तो मैंने सोचा आपके साथ शेयर करूं, कर लूं आपके साथ शेयर ये हदीस की जो है कि जी कितने लोग हैं जी। अल्हम्दुलिल्लाह जी, बेसिकली ये इब्ने माजा की रिवायत है कि सहल बिन साद रदियल्लाहु अन्हु से रिवायत है कि एक आदमी ने अर्ज किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे ऐसा काम बताइए कि जब मैं इसे कर डालूं तो अल्लाह मुझसे मोहब्बत करे और लोग भी मुझसे मोहब्बत करें। सुभान अल्लाह, सवाल देखिए कि पहले अल्लाह की मोहब्बत ही चाहिए कि अल्लाह ताला भी मुझसे मोहब्बत करे और फिर लोग भी मुझसे मोहब्बत करने लगे। सुभान अल्लाह, ऐसा काम बताइए। तो देखते हैं क्या काम बताया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तू दुनिया में रग़बत ना कर, यानी दुनिया से बेरग़बती अख्तियार कर ले। और ऐसा कब होगा आप ये बताइए कि अक्सर जो हमारी जो दौड़ धूप है वो क्या है, दुनिया को पाने के लिए ना, जबकि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या फरमा रहे हैं कि तू दुनिया में रग़बत ना कर, अल्लाह तुझसे मोहब्बत करेगा, लोगों के मालूमता से बेनियाज हो जा। सुभान अल्लाह, अल्लाह ताला ने जो लोगों को मालूमता दिया है उसे बेनियाज हो जा, उनसे तमा ना रख, वो तुझसे प्यार करेंगे। सुभान अल्लाह, यानी अल्लाह ताला की मोहब्बत का क्या क्राइटेरिया दे दिया कि दुनिया से बेरग़बती, और लोगों लोग अगर चाहते हैं कि लोग आपसे मोहब्बत करें तो उनको जो मिल मालूमता अल्लाह ताला ने दिया है उसकी इंसान तमा ना रखे ना, कि इंसान का दिल दिल चाहे कि आए मेरे पास क्यों नहीं ये गाड़ी है, या मेरे पास ये क्यों नहीं घर है ना, या मेरे पास ये नेमत क्यों नहीं है, उसके बच्चे तो इतने अच्छे। अक्सर देखिए हमारा हम और गम यही तो होता है, आप सच बताइए होता है कि नहीं होता, कि दूसरों को जो इतना कुछ मिला होता है उसी पे तबसरा चल रहा होता है ना, कि इनको तो देखो कितना कुछ मिला हुआ है, इतनी अल्लाह ताला की नाफरमानियां करते हैं फिर भी इतना फल फूल रहे हैं ना। तो कहने का मकसद है कि मैं और आप चाहते हैं ना कि अल्लाह ताला मुझसे मोहब्बत करे और लोग मुझसे मोहब्बत करें, तो हमें दुनिया से बेरग़बती अख्तियार करनी पड़ेगी, यानी दुनिया में उतना ही दिल लगाना होगा जितना उसका हक है ना, और साथ साथ लोगों को जो अल्लाह ताला ने मालूमता दिया उसे बेनियाज हो जाए, और सिर्फ अल्लाह सुबहाना व ताला से तमा रखे ना, उसी से उम्मीद रखे, उसी से ख्वाहिश रखे ना। इंशाल्लाह मुझे उम्मीद है आपको फायदा देगी अभी, क्योंकि अक्सर हम सबको अल्हम्दुलिल्लाह पता तो बहुत सारी बातों का होता है, लेकिन हम सब चाहते भी है ना कि हम सब अल्लाह ताला के महबूब तरीन बन जाए, और हम में से कोई ऐसा नहीं है जो इस चीज की तलब ना रखता हो ना। अल्हम्दुलिल्लाह जी। अच्छा ये बताइए कि आप सब रेडी हैं अटेंडेंस के लिए? जी शाबाश, अटेंडेंस के लिए आप सब रेडी, अपने नाम के आके आप लबैक मार कर दीजिएगा जब मैं आपके नाम लूँ। बिस्मिल्लाहिर्रहमानिर्रहीम। उस्मा फजल, मैमूना परवीन, बशा अहमद, राबिया अकबर, सबीहा खान, शाजिया आमिर, एन सलीम, फिजा फरहान, जरीना मोहम्मद, साइमा शेख, नबीला आमिर, फायका अहमद, उज्मा ताहिर, शुमाइला अरशद, यास्मीन इकबाल, जहरा थोराबी, शहनाज फातिमा, नरगिस रहमान जी, तनवीर जहां, रक्षंदा अजीज, नादिया नाज, मसूदा हुसैन, गजाला शाहिद, नौशीन मोहम्मद, कुरतुल्लैन इकबाल, अनीस फातिमा, साइमा खान, जुवेरिया तजीम, सीमा खालिद, इरम गुलजार, आलिया साबिर, फरजाना चौधरी, नजमा सलीम, साइमा करनी, अतिया अतिया इफ़त, सफूरा हमीद, अनीला अख्तर, قولا زیقم، تسنیم خان، حاجر عظیم، ساجدہ بیکم اینڈ سیدہ گلان، سید گلانی. الحمدللہ، مجھے امید آپ نے مارک کر دی ہوگی اپنی اٹینڈنس. جی الحمدللہ. اچھا، مجھے یہ بتائیے، جی آپ سب نے مارک کر لی، الحمدللہ. یہ بتائیے، آپ سب کی طرف ابھی بھی ویکیشن سے بچوں کی چھٹیاں ہو گئی ہیں، یا آپ سب کی مطلب اسکول آف ہو گئے، اسکول کھل گئے ہیں؟ جو سمر ویکیشن تھی ابھی تک بچوں کی چھٹیاں، کیونکہ ہم یہ نوٹ کر رہے ہیں کہ ہماری کلاسز کے اندر اٹینڈنس کم ہوتی جا رہی ہے. کیا یہی وجہ ہے کہ بچے گھر میں ہیں، یا کچھ لوگ پلان کر کے کہیں گئے ہوئے ہیں؟ جی اسٹل آف ہے الحمدللہ. لیکن آپ یہ دیکھیں کہ ہم سب تو کتنا یوز ٹو ہے نا بچوں کے ساتھ کلاس لینے کے لیے، نا ہے نا، ماشاء اللہ ہم سب تو آتی ہیں بچوں کے ساتھ. جی الحمدللہ. تو مجھے لگتا ہے کہ ہماری کچھ بہنیں ابھی چھٹیوں پہ ہیں، یا کیا ہے کہ آپ یہ دیکھیں ماشاء اللہ ہماری کلاس میں کتنی اسٹرینتھ ہے، بارک اللہ الحمدللہ. لیکن یہ کہ اللہ یہ کہ ٹائم پہ کتنے لوگ آئے نا، تو وہی بات ہے، کمٹمنٹ از کمٹمنٹ کہنے کا مقصد ہے میری. جی ویکیشن پر میری، جی بالکل، ہمارا یہی گمان ہے بشا کہ لوگ ویکیشن پہ ہیں، ورنہ تو کوئی بھی نہیں چاہتا کہ کمٹمنٹ کرنے کے بعد ہم اس کمٹمنٹ کو احسن طریقے سے، جسے کہا جائے، اس کو نہ نبھائے نا. اب یہ دیکھیں ہم نے سورہ رحمان میں کیا پڑھا، حل جزاء الاحسان الا الاحسان. یہ کلاس کیا ہے؟ احسان ہے نا اللہ تعالیٰ کی طرف سے، کہ اللہ تعالیٰ نے مجھے اور آپ کو موقع دیا ہے نا، ہے کہ نہیں؟ اللہ تعالیٰ اگر ہم پر یہ احسان نہیں کرتا، ہمیں اس کلاس کی نعمت نہیں دیتا، تو پھر ہم کیسے اس کے ہم کس طرح سے مزید تعلیم حاصل کرتے ہیں، کس طرح سے اللہ تعالیٰ کی پہچان کرتے ہیں نا. اور ساتھ یہ دیکھیے تو ہر جزاء الاحسان الا الاحسان، تو مجھے اور آپ کو بھی تو احسان کرو یا کرنا چاہیے نا، کہ ہم اپنی ذات سے کوشش کریں کہ میں اور آپ ٹائم پر آئیں، اور انشاءاللہ اپنی اٹینڈنس بھی مارک کریں اور اپنی پراپر کلاس لیں نا. انشاءاللہ ہم نے کوشش بھی کر رہے ہیں کہ استاذہ جی ہمیں لائیو لیں، تاکہ آپ لوگ چاہتے بھی ہیں نا کہ استاذہ جی لائیو آئیں. ہم نے استاذہ جی سے بات بھی کی انشاءاللہ کہ وہ کوشش پوری کریں کہ تھوڑا سا آپ کا لائیو سیشن بھی لیں، تاکہ آپ مزید انشاءاللہ استاذہ جی کی باتوں سے مزید موٹیویٹ ہونا انشاءاللہ. جی جی کلاس نہیں لے سکتی ہوں گی، جی بالکل آپ نے صحیح کہا، بالکل ٹھیک تھا. چلیے اب آپ سب رہتے ہیں انشاءاللہ گرامر سیشن کے لیے. گرامر سیشن کے لیے کتنے لوگ ہیں جو رہتے ہیں؟ سمجھ آ رہا ہے نا گرامر کا؟ ٹھیک ہے نا، انشاءاللہ آپ سب ریڈی ہو جائیے. ہمارے ساتھ سسٹر بشرا جلد جوائن کر لیں گے، سسٹر بشرا ہماری جو گرامر ٹیچر ہے، جب تک انشاءاللہ ہم ان کی ریکارڈنگ چلائیں گے، اور جیسے انشاءاللہ وہ آ جائیں گے تو پھر انشاءاللہ آپ کا لائیو سیشن لیں گے. ٹھیک ہے، آپ سب ریڈی ہو جائیے. نیا انشاءاللہ آج ٹاپک پڑھیں گے مرتب جاری کا نا، تو میک شیور آپ نوٹس بھی لیجیے، اور جیسے وہ آپ کو ایکسپلین کرتے ہیں انشاءاللہ اس کے پراپر نوٹس بنائیے. ٹھیک ہے، اس کے بعد اس کا ریکیپ کریں گے. جزاک اللہ خیر کثیر، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کیسے آپ سب لوگ؟ اوکے، لاسٹ ویک ہم لوگوں نے مرکب جاری کو شروع کیا تھا، اور اس میں ہم نے یہ دیکھا تھا کہ مرکب جاری ایسا مرکب ہوتا ہے جس میں حروف جارہ اور اسم حالت جر میں، یہ دونوں چیزیں مل کر مرکب جاری بناتے ہیں. اس میں ہم نے کچھ حروف دیکھے تھے کہ جو ٹوٹل حروف جارہ ہیں وہ ان کی تعداد 17 ہیں، لیکن ہم نے جو اسٹڈی کرنے وہ 11 ہیں، کیونکہ قرآن مجید میں 11 کا زیادہ استعمال ہوا ہے، جس میں سے ہم نے کچھ حروف جارہ کو دیکھا بھی تھا، جیسے با کے ساتھ یا ود کے میننگز میں آتا ہے، جیسے بالحق کی یا بالقلم یا بسم اللہ، اور اسی طرح تا قسم کے لیے جو استعمال ہوتا ہے، اور یہ اسپیسیفائڈ ہے اللہ تعالیٰ کی قسم اٹھانے کے لیے، جیسے تاللہ قرآن مجید میں استعمال ہوا ہے سورہ یوسف میں. اور پھر واو قسم جو ہے یہ اللہ تعالیٰ کے ساتھ قسم اٹھانے کے لیے بھی استعمال ہوا ہے قرآن مجید میں، اور باقی جو اللہ تعالیٰ کی مخلوقات ہیں ان کے لیے بھی استعمال ہوا ہے. لیکن یہاں پر میں نے آپ کو ایک اور بات بتائی تھی کہ یہ صرف اللہ تعالیٰ ہی کے لیے جائز ہے کہ وہ اپنی تخلیق کی ہوئی چیزوں میں سے کسی بھی چیز کی قسم اٹھا لیں. جہاں تک ہم انسانوں کی بات ہے تو ہم قسم اٹھاتے ہوئے صرف اللہ تعالیٰ کی قسم اٹھا سکتے ہیں, ہم باقی جو اللہ تعالیٰ کی تخلیق کردہ چیزیں ان کی قسم نہیں اٹھا سکتے. ٹھیک ہے, آج ہم نیکسٹ انشاءاللہ فورتھ ون دیکھتے ہیں جو ہمارا حرف جار ہے. کا تشبیہ کے لیے استعمال ہوتا ہے, اور جیسے مانت کہا جائے یا لائک جیسا کی طرح, ان سارے میننگز میں یہ کا ورڈ استعمال ہوتا ہے, لیٹر استعمال ہوتا ہے, یہ بھی حرف جار ہے. اور جیسے آپ کسی کو کہو چاند کی طرح, تو چاند کے لیے ہم عربی میں القمر کا ورڈ یوز کرتے ہیں, تو کل قمری چاند کی طرح. اور اس کی جو مثال ہمیں قرآن مجید میں ملتی ہے سورۃ الفیل میں, فجعلہم کعصف مأکول, کہ پھر اللہ تعالیٰ نے ان کو بھوسے کی طرح بنا دیا. تو یہاں پر بھی جیسے جو اصحاب الفیل ہیں ان کو اللہ تعالیٰ نے جب نیست و نابود کیا تو اس وقت ان کو تشبیہ دی گئی کہ وہ جب وہ مرے ہوئے بالکل زمین کے اوپر پڑے ہوئے تھے تو وہ بالکل ایسے تھے جیسے آپ کوئی بھی کھیت, کوئی بھی آپ زراعت کرتے ہو گندم یا کچھ بھی, تو اس کے بعد جو اس کا ایکسٹرا مٹیریل بچ جاتا ہے, بھوسا بچ جاتا ہے, بالکل اس کی طرح اللہ تعالیٰ نے اصحاب الفیل کو کر دیا. تو یہاں پر بھی جو کا ہے یہ مانت استعمال ہوا ہے کہ بھوسے کی طرح. اور پھر آپ ایک اور چیز نوٹ کر سکتے ہیں, جیسے حرف جارہ کا جو اسم کے اوپر ایک افیکٹ ہوتا ہے وہ کیا, کہ وہ اس کو مجرور کر دیتا ہے. تو کا اسپن مکھولن, یہاں پر یہ دونوں اسپن مکھولن یہ ہمارے پاس مرکب توصیفی ہے, اور کا اسپن یہ ہمارے پاس مرکب جاری آ رہا ہے. پھر اسی طرح ایک اور ایگزامپل آتی ہے اس کی سورۃ القاریہ میں, یوم یکون الناس کالفراش المبثوث, کہ قیامت کے دن کی مثال ہے کہ اس دن لوگ کیسے ہوں گے جیسے پتنگے ہوتے ہیں بکھرے ہوئے. تو الفراش المبثوث یہ پھر صفہ موصوف آ گیا مرکب توصیفی, اور کل فراش حرف جار اور اسم ہے اس کے ساتھ جو کہ مجرور ہے, تو یہ کل فراش جو ہے یہ مرکب جاری ہو گیا ہمارے پاس کہ وہ پتنگوں کی مانند ہے بکھرے ہوئے المبثوث. ٹھیک ہے, اب یہ تو جیسے کہ ہمارے پاس اگر حرف جار کے بعد کوئی بھی اسم سنگولر فارم میں آتا ہے تو نارملی اگر وہ کسرہ قبول کرنے والا ہے تو وہ مقصور ہی آئے گا. تو اگر وہ تثنیہ یا جمع کی فارم میں آتا ہے تو پھر ہمیں اس چیز کا دھیان رکھنا ہے کہ ہم نے جو تثنیہ اور جمع کی کسرہ فارمیشن ہم نے دیکھی تھی جب ہم عدد کے اعتبار سے اس کو پڑھ رہے تھے اسم کو, تو اس طرح سے ہم نے فارمیشن کرنی ہے. جیسے اگر ہم ایک لفظ کو لے لیں المجرم, تو اگر ہم اس کو مفرد کی فارم میں کا کے ساتھ ایڈ کریں گے تو کل مجرمی جو واحد ہے وہ کسرہ جو ہے اس کی شو کر رہی ہے کہ یہ حالت جر میں ہے. پھر اگر تثنیہ میں ہم تثنیہ المجرمان کے ساتھ ہم کا کو ایڈ کریں گے تو کل مجرمینی, پھر یہاں پر جو اینڈ میں یانون اور یانون سے پہلے فتحہ یہ ہمیں ڈیفائن کر رہی ہے کہ یہ حالت جر میں ہے. اور اگر ہم المجرمون سے بفور کا کو ایڈ کریں تو کل مجرمین یانون, اور اس سے پہلے جو کسرہ ہے یانون سے پہلے کسرہ یہ ہمیں ڈیفائن کر رہی ہے کہ یہ المجرمین جو ہے وہ حالت جر میں ہے. اور کل مجرمین کا لفظ ہمیں قرآن مجید میں بھی ملتا ہے کہ افنجعل المسلمین کل مجرمین, کہ کیا ہم مسلمانوں کو مجرموں کی طرح بنا دے, مالکم کیف تحکمون, کہ تم لوگ کس طرح کی باتیں کرتے ہو, کس طرح کے تم لوگ فیصلے کرتے ہو. تو پھر اس میں ہم نے تثنیہ اور جمع کی فارمیشن میں دھیان کرنا ہوگا کہ ہم اس کو حالت جر میں کس طرح سے کنورٹ کریں گے. ٹھیک, پھر جو نیکسٹ لیٹر ہے ہمارے پاس حرف جار, وہ لی استعمال ہوتا ہے, اور لی کے لیے یا فور کے میننگ میں استعمال ہوتا ہے. جیسے اگر ہم کہتے ہیں کہ کسی بھی چیز کو کہتے ہیں کہ یہ فلاں بچے کے لیے ہے, تو وہاں پہ بچے کا ورڈ جیسے ولد کے طور پر آتا ہے تو لل ولدی, یا اللہ تعالیٰ نے جیسے قرآن مجید میں بہت دفعہ عذاب کا ذکر کفار کے ساتھ کیا ہے تو کافروں کے لیے, اس کے لیے پھر لل کافرین, یا لوگوں کے لیے یہ بھی لفظ ہمیں قرآن مجید میں ملتا ہے تو لل ناسی, اور متقیوں کے لیے تقوی والوں کے لیے, جیسے جنت کو اگر اللہ تعالیٰ اس کی طرف نسبت کرتے ہیں, یا کوئی بھی جو چیز ہے ہم جب کسی کے لیے استعمال کریں یا متقین کے لیے تو للمتقین. اور پھر یہاں پر بھی ہمیں اس چیز کا دھیان رکھنا ہے کہ ہم للمتقون نہیں بولیں گے, کیونکہ متقون جو ہے وہ حالت رفع ہے, تو ہمیں اس میں پھر اس کی حالت جر کو ساتھ میں لے کر آنا ہے لی کے, کیونکہ لی حرف جار ہے اور وہ اپنے بعد میں آنے والے اسم کو کسرہ دے دیتا ہے, للمتقین. ٹھیک ہے, اب یہ جو لی ہے یہ کے لیے بھی استعمال ہوتا ہے جیسے, اور دوسرا اس کا جو میننگ ہے ایک وہ ملکیت کے طور پر بھی, کیونکہ لازمی نہیں ہے کہ کوئی چیز اگر کسی کے لیے ہے تو وہ اس کا مالک بھی ہے. جیسے بہت ساری چیزیں ہمارے لیے ہوتی ہیں لیکن ہم اس کے الٹیمیٹ مالک نہیں ہوتے, وہ ہو سکتا ہے آپ کو کسی انسٹیٹیوٹ نے کچھ چیزیں دی ہوں یا کسی اور پرپز کے لیے آپ کے پاس ہوں, لیکن وہ آپ کی ملکیت نہیں ہوتی. بعض دفعہ ایسے ہمیں سچویشن ملتی ہے, تو جیسے اب اگر کوئی بھی چیز کسی کے لیے ہوگی اور وہ اس کی ملکیت بھی ہوگی تو اس وقت جو لام استعمال کریں گے ہم یہ لی والا, تو وہ لام تملیک ہوگا, وہ لام ملکیت کے لیے ہوگا. جیسے قرآن مجید میں ہمیں اس کی مثال ملتی ہے کہ للہ خزائن السماوات والارض, کہ اللہ تعالی کے لیے خزانے نہیں ہیں بلکہ اللہ تعالی کے ہیں, یعنی اللہ تعالی اس کے مالک ہیں, جو بھی خزائن زمین اور آسمان کے اندر ہیں وہ اللہ تعالی اس کے مالک ہے. تو یہاں پر جو للہ میں لی استعمال ہو رہا ہے وہ ملکیت کے لیے استعمال ہو رہا ہے, اور یہاں پہ ہم لام کو لام تملیک بولیں گے. ہے یہ حرف جر ہی, لیکن بعض دفعہ لی جو ہے وہ کے لیے یا فور کے میننگز میں آتا ہے, اور بعض دفعہ تملیک کے لیے, اور یہ پھر آپ کو کانٹیکسٹ بتاتا ہے کہ یہ لام کس پرپز کے لیے یہاں پر یوز ہو رہا ہے. اور اسی طرح للہ ما فی السماوات والارض, کہ یہاں پر ہم یہ ترجمہ نہیں کریں گے کہ اللہ تعالیٰ کے لیے ہے جو آسمان اور زمین میں, بلکہ اللہ تعالیٰ کا ہے جو زمین اور آسمان میں ہے, یعنی اللہ تعالیٰ اس کے مالک ہیں. ٹھیک, پھر جو ہمارے پاس نیکسٹ سکسٹ ون آ رہا ہے حرف جر, وہ فی ہے, اور فی میں کے میننگ میں آتا ہے ان, جیسے کسی کتاب میں تو فی کتاب, اور یا کسی اسپیسیفک کتاب کی طرف اگر آپ اشارہ کریں تو فل کتابی, اور جنت میں فل جنتی, اور جہنم, جہنم میں کو اگر ہم حرف جر کے ساتھ اس کو مرکب جاری بنائیں گے تو فی جہنما, اور یہاں پہ پھر ہمیں جو ہمارا ایک اسٹارٹ والے لیسنز ہیں ان کو اپنے ساتھ لے کے چلنا ہے کہ جو جہنم ہے وہ فتحہ کے ساتھ نہیں آتا, وہ حالت جر میں بھی, سوری کسرہ کے ساتھ نہیں آتا حالت جر میں, وہ حالت جر میں بھی فتحہ کے ساتھ ہی آتا ہے, کیونکہ جہنم جو ہے وہ غیر منصرف اسماء کے اندر آتا ہے, تو اس وجہ سے ہم اس کو فی جہنما کہیں گے. اور یہاں پر ہمیں آلدو جہنم جو ہے وہ فتحہ کے ساتھ آ رہا ہے, لیکن ہمیں یہ بات پتا ہے فی کی وجہ سے کہ یہاں پر یہ حالت جر میں ہے, کیونکہ جو اعراب ہوتے ہیں, جو حرکات ہوتی ہیں, वो असल में इराब को जाहिर नहीं कर रही होती, तो इराब डिफरेंट चीज है हरकात से। इसके बाद जो हमारे पास नेक्स्ट हर्फ जार है वो मिन और आन है, और ये दोनों एक ही मीनिंग में इस्तेमाल होते हैं, से या फ्रॉम के लिए। लेकिन मिन का जो एक मिन जिसलिए इस्तेमाल होता है, यानी जब आप किसी भी फेल को स्टार्ट करने लगते हैं तो उसके लिए हम मिन इस्तेमाल करते हैं, और आन थोड़ा सा उससे डिफरेंट मीनिंग में इस्तेमाल होता है। लेकिन ये थोड़ा सा ज्यादा ट्रिकी है, तो हमारे पास कुरान मजीद में मिन और आन लिखे हुए आएंगे, तो इसकी ट्रांसलेशन के लिए हम बहुत ज्यादा प्रैक्टिस नहीं करेंगे, क्योंकि वो फिर बहुत ज्यादा मुताला मांगती है कि अगर आप बहुत मिन और आन को एक कुरान मजीद में उसको देखें और फिर आपको पता चले कि मिन और आन कैसे डिफरेंट इस्तेमाल हो रहे हैं। इसलिए हम उसकी ट्रांसलेशन में बहुत ज्यादा नहीं जाएंगे कि हम उसकी फॉर्मेशन करें उर्दू से अरबी में। तो हमारे पास कुरान मजीद में जिस तरीके से आ रहे हैं, हम सिर्फ उसी तरीके से इसको करेंगे। और मिन और आन दोनों से के मीनिंग में आते हैं, लेकिन इनके इस्तेमाल में थोड़ा सा फर्क आ जाता है जब आप इसको ट्रांसलेट कर रहे होते हैं उर्दू से या किसी भी जबान से अरबी में। तो जैसे कुरान मजीद में अगर हम इसकी कुछ मिसालें देखें, तो जैसे मिन मक्का था, मक्का से, और यहां पे भी आप देखें कि मक्का चूंकि गैर मुंसरिफ आसमान से आ रहा है, तो इसलिए यहां पर मक्का कसरा के साथ नहीं आएगा। हम यहां पर मिन मक्का का फतहा के साथ ही इस्तेमाल करेंगे, लेकिन ये बात अंडरस्टूड है कि मक्का यहां पर हालत जर में है, इसलिए क्योंकि हर्फ जार उससे बिफोर आ रहा है। और मिनल मदीना थी, मदीना से, फिर इसी तरह जैसे आन है, तो हमें अहदीस में ये आन का इस्तेमाल बहुत ज्यादा मिलता है कि आन आयशा था, आन अबी बकर, आन अबू हुरैरा, अबी हुरैरा, तो वहां पर फलाने फलां से रिवायत किया, तो वहां पर जो से के मीनिंग में हमें अरबी का लेटर मिलता है वो आन मिलता है, हर्फ मिलता है। और इसी तरह आन की मिसाल अगर हम कुरान मजीद में से देखें, तो हमें एक आयत में मिलती है कि इन सलात तनहा अनिल फहशा इवल मुनकर, कि बेशक जो नमाज है वो हमें बेहयाई और बुराई से बचाती है। तो यहाँ पर जो से है वो उसके लिए यहाँ कुरान मजीद में आन का इस्तेमाल हुआ है। अब यहाँ पे एक छोटा सा रूल आपको मैं बताती चलूँ कि कभी भी किसी भी साकिन लेटर को अगर हमने आगे मिला के पढ़ना हो तो उसका क्या कायदा है, क्योंकि हमारे पास मिन और आन ये दोनों इनके जो नून है वो हमारे पास साकिन है, तो उनको अगर हम मिला के पढ़ेंगे तो किस तरह पढ़ेंगे। तो एक जो आम कायदा है वो क्या है कि अगर हमें कोई भी साकिन लेटर मिलता है तो हमने उसको हमेशा जेर देके नेक्स्ट वर्ड के साथ मिला के पढ़ना है। जैसे अगर आन हमारे पास आ रहा है तो आनिल फहशाई नून को हमने कसरा के साथ देके पढ़ना है, या कोई भी हमारे पास साकिन लेटर आ रहा है कुरान मजीद में और हमने उसको नेक्स्ट वर्ड के साथ मिला के पढ़ना है, तो ये एक आम कायदा है कि आपने सेकंड जो साकिन लेटर है उसको कसरा देनी है आगे वाले लफ्ज के साथ मिलाने के लिए। लेकिन जो मिन है वो एक्सेप्शन में है कि मिन मिन की जो नून है उसको हम फतहा देके नेक्स्ट वाले वर्ड के साथ मिलाते हैं। यानी जो आम कायदा क्या है कि किसी भी साकिन लेटर को आपने जब नेक्स्ट वर्ड के साथ मिलाना हो तो आप उसको कसरा देंगे, लेकिन मिन एक्सेप्शन के साथ है कि मिन का जो नून साकिन है उसको हमने फतहा देके नेक्स्ट वर्ड के साथ मिलाना है। जैसे मिनल मदीना थी, यहां पर हम मिनिल मदीना नहीं बोलेंगे बल्कि नून को फतहा के साथ बोलेंगे, क्योंकि मिन एक वर्ड है जो कि इस कायदे की एक्सेप्शन है। मिनल मदीना थी नून को फतहा के साथ, और आन को अगर हम कभी भी मिला के पढ़ेंगे तो आने फहशाई या किसी भी और अगर जुमले में आएगा तो नून को हमने कसरा के साथ नेक्स्ट वर्ड के साथ मिलाना है। جیسے ایک فارمیشن اگر ہم دیکھیں اللہ تعالیٰ کی یاد، تو یہ ہمارے پاس اللہ تعالیٰ کی یاد مرکب اضافی آ رہا ہے ذکر اللہ، تو اس کے اگر شروع میں ہم لگائیں گے تو ہم آن لگائیں گے اللہ کی یاد سے، آن ذکر اللہ، جیسے قرآن مجید میں بھی آتا ہے کہ دلوں کو سکون اللہ تعالیٰ کی یاد سے ملتا ہے. پھر ہمارے پاس جو نیکسٹ حرف جار ہے وہ الہ ہے، اور الہ تک یا طرف کی طرف کے میننگ میں استعمال ہوتا ہے، جیسے مکہ سے مدینہ تک، تو من مکہ تھا الی مدینہ تھی. پھر گھر سے مسجد تک من البیتی الی المسجدی، یہاں پر یعنی جس اسم کے ساتھ ہم تک کا استعمال کر رہے ہیں اس کے ساتھ پھر ہم نے جو حرف جر استعمال کرنا ہے وہ الہ کا استعمال کرنا ہے. یا پھر ہم اگر یہ کہہ دیں کہ مسجد سے گھر تک، تو من المسجدی الی البیتی. پھر ہمارے پاس جو اگلا حرف جار ہے وہ ہے اعلی. اعلی کا مطلب ہوتا ہے پر، آن یا ایٹ کی میننگز میں آتا ہے، جیسے سورت آیت الکرسی میں ہمیں ملتا ہے عالم کرسی. سوری یہ فارمیشن آیت الکرسی میں نہیں آتی، لیکن اگر ہم کرسی کو کہیں کہ کرسی پر، تو عالم کرسی اس کا جو مرکب جار بنے گا ہمارے پاس. اور اسی طرح جیسے اللہ تعالیٰ کے لیے آتا ہے کہ اللہ تعالیٰ عرش کے اوپر استوا ہے، تو عالم عرشی عرش پر جو ہمارا مرکب بنے گا وہ بنے گا عالم عرشی. اس کے بعد جو ہمارے پاس نیکسٹ اور آخری حرف جا ہے وہ حتیٰ تک یا تل کے میننگ میں آتا ہے، اور اس کا استعمال حرف جر کے طور پر حتیٰ کا استعمال قرآن مجید میں تھوڑا کم ہے. جیسے ہمیں اس کی مثال سورۃ الفجر میں ملتی ہے کہ جیسے لیلۃ القدر کا کہا جاتا ہے کہ وہ فجر کے پھوٹنے تک اس کا جو ٹائم ہے وہ رہتا ہے، تو وہاں پہ کیا ہمیں الفاظ ملتے ہیں یا حتیٰ مطلع الفجری. تو یہاں پہ بھی پھر میں آپ کو وہی والی بات بتاؤں گی جو واو قسمیہ میں نے آپ کو بتائی تھی، کہ عام واو اور واو قسمیہ میں ہم ڈفرنس کس طرح کریں گے، کہ جو واو اپنے بعد آنے والے اسم کو کسرہ دے رہا ہے، مکسور آ رہا ہے اس کے بعد میں اسم، تو وہ واو ہمارے پاس واو قسم ہوگا. اور اگر واو اپنے بعد میں آنے والے اسم کو مکسور نہیں کر رہا، کسرہ نہیں دے رہا، مجرور نہیں کر رہا، تو پھر وہ جو واو ہے وہ اور کے میننگ میں استعمال ہوگا. تو یہاں پر بھی ہم عام حتیٰ میں اور حرف جار والے حتیٰ میں کس طرح سے ڈفرینشیٹ کریں گے، کہ جو حرف جار والا مرکب جاری ہوگا اس میں وہ اپنے واو والے اسم کو کسرہ دے رہا ہوگا، جیسے حتیٰ مطلع الفجری. مطلع الفجر ہمارے پاس مرکب اضافی آ رہا ہے، اور حتیٰ اس سے بفور اپنے بعد میں آنے والے اسم کو کسرہ دے رہا ہے، مجرور کر رہا ہے، تو یہ یہاں پر حرف جر کے طور پر استعمال ہوا ہے. ٹھیک ہے، اب ایک آخر میں ایک پوائنٹ، امپورٹنٹ پوائنٹ آپ لکھ لیں کہ جو تمام ہم نے ابھی حروف جارہ پڑھے ہیں، یہ تمام حروف جارہ ان میں سے بعض دفعہ تو یہ پریپوزیشن کے طور پر استعمال ہوتے ہیں، بعض دفعہ نہیں ہوتے. تو اس میں اگر تو یہ حروف پریپوزیشن کے لیے استعمال ہو رہے ہیں، پریپوزیشن کے میننگ میں استعمال ہو رہے ہیں، تو ان کا معنی ترجمہ کرتے ہوئے تھوڑا سا ڈفرینٹ ہو جاتا ہے. اور اگر یہ حرف جر کے طور پر استعمال ہو رہے ہیں تو پھر ان کے وہی میننگز رہتے ہیں جو میں نے آپ کو بھی ان کے ساتھ ساتھ بتاتی گئی ہوں. تو اس کی میں اس مثال آپ کو ایک دیتی ہوں، جیسے یؤمنون بالغیبی، کہ یہاں پر ہم جو با کا ترجمہ ہے وہ کے ساتھ نہیں کریں گے، یعنی وہ غیب کے ساتھ ایمان لائے نہیں، بلکہ غیب پر ایمان لائے، کیونکہ یہاں پر جو با ہے وہ ایز اے پریپوزیشن استعمال ہوا ہے. اور اس کی مثال ہمیں اگر ہم انگلش زبان کو دیکھیں یا اردو کو دیکھیں تو اس میں بھی ہمیں ملتی ہے کہ بعض دفعہ کچھ ایسے لیٹرز ہوتے ہیں جو کچھ ورب's کے ساتھ اسپیسیفائڈ ہوتے ہیں. جیسے اگر ہم دیکھیں ٹو لک، دیکھنا، لیکن لک آفٹر کا کیا مطلب ہوتا ہے؟ دیکھ بھال کرنا، لک ان ٹو غور و فکر کرنا، یا لک فار تلاش کرنا. تو اب لک اگر ہم ایک ورب کو دیکھیں تو وہ اکیلا صرف دیکھنے کے میننگ میں آتا ہے، لیکن آفٹر، ان ٹو یا فور جو اس کے بعد میں آ رہے ہیں یہ لیٹرز، تو یہ لک کے میننگ کو بالکل بدل رہے ہیں. تو اسی طریقے سے جب ہمارے پاس ایک ورب کے ساتھ مل کے کوئی بھی حرف جار آتا ہے تو وہ تھوڑا سا ڈفرینٹ میننگ دیتا ہے. اور یہ پھر آپ لوگوں کو قرآن کا مطالعہ کرنے کے بعد پتہ چلتا ہے کہ کسی ورب کے ساتھ، کسی بھی ورب کے ساتھ جو لیٹرز ہیں وہ بعض دفعہ اسپیسیفائڈ ہوتے ہیں. جیسے یؤمنون بی ہے، تو اب یؤمنون کی کوئی بھی فارم ہوگی اس کے ساتھ میں جو حرف جار ہے وہ بی ہی آئے گا. جیسے آمنتو باللہ ہی ہے، تو یعنی جو ورب آمنا ہے آپ اس کا اگر روٹ ورڈ دیکھیں تو اس کے ساتھ میں با ہمیشہ آتا ہے اور وہ پھر ایمان لانے کے میننگ میں استعمال ہوتا ہے. تو یہاں پر اگر حروف جار کے ساتھ ہمیں کسی بھی فعل کے ساتھ جب ہمیں حروف جار ملتے ہیں اور وہ ایز اے پریپوزیشن ورک کر رہے ہوتے ہیں تو وہ تھوڑے سے ڈفرینٹ میننگ دیتے ہیں. جیسے اس کی ایک اور مثال ہے کہ اعوذ باللہ ہی، کہ یہاں پہ جیسے ہم نے با کا جو میننگ ہے وہ ساتھ یا ود کے پڑھا، تو لیکن یہاں پہ اعوذ باللہ، یہاں پہ جو اعوذ کا فعل ہے اس کے ساتھ میں یہ با آ رہا ہے، یعنی ایز اے پریپوزیشن یہاں پر یوز ہو رہا ہے. تو اللہ کی پناہ میں آتی ہوں میں، اس کا میننگ ہم اس طرح سے کریں گے. یہاں پر بھی ہم ود کے ساتھ یا ساتھ کے ساتھ میں با کا ترجمہ نہیں کریں گے. اور اسی طرح جو سورت فیل میں آ رہا ہے ہمارے پاس، الم تھا کیف فعل ربک بی اصحاب الفیل، تو یہاں پر جو بی ہے وہ ساتھ کے میننگ میں آ رہا ہے. یہاں پہ جو ہمارے پاس بی ہے وہ حرف جار کی یعنی ایز اے پریپوزیشن نہیں یوز ہوا، یہاں پہ ساتھ کے میننگ میں ہم یہاں پہ اس کا ترجمہ کریں گے. اب ہم قرآن مجید میں سے کچھ مثالیں دیکھ لیتے ہیں جو کہ حروف جار سے ریلیٹڈ ہمیں ملے. تو اس میں آپ سورۃ النحل کو کھولیں، 14th پارا میں ہے. پھر ہم اس میں سے کچھ مثالیں دیکھ لیتے ہیں. سورۃ النحل 14th پارا. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اس میں ہمارے پاس آیا نمبر 2 میں مثال آ رہی ہے، ينزل الملائكة بالروح. کہ اللہ تعالیٰ ينزل الملائكة، کہ فرشتے اترتے ہیں، بروحی، روح کے ساتھ. اور یہاں پہ جو روح ہے وہ وحی کے میننگ میں استعمال ہو رہا ہے. اور یہاں پہ بھی آپ دیکھ سکتے ہیں کہ جو حرف جار ہے وہ ساتھ کے میننگ میں استعمال ہو رہا ہے، یہاں پہ ایز اے پریپوزیشن نہیں یوز ہوا، کسی فیل کے بعد نہیں آ رہا. اس وجہ سے ہم یہاں پر اس کے جو میننگ ہے وہ ساتھ کے استعمال کریں گے کہ فرشتے اترتے ہیں روح کے ساتھ، یعنی وحی کے ساتھ. من امرہ، یہاں پہ من استعمال ہو رہا ہے جو ہم نے دیکھا تھا کہ حرف جار ہے، اور یہ من امرہ، امر کو اس نے کسرہ دے دی من نے. پھر اعلی من یشاء، من عباده، من یہاں پہ بھی حرف جر کے طور پر استعمال ہو رہا ہے. من عبادی مرکب جاری ہے. پھر اس کے بعد ہمارے پاس ایک مثال آ رہی ہے آیا نمبر 3 میں, خلق السماوات والارض بالحق. بالحق بھی مرکب جاری ہے. آیا نمبر 4 میں بھی ہمیں ایک مثال ملتی ہے, خلق الانسان من نطفت, نطفے سے, یہ بھی مرکب جاری ہے. پھر اس کے بعد ہم دیکھیں آیا نمبر 7 میں, وتحمل اثقالکم الی بلد, الی بلد, یہ بھی ہمارے پاس مرکب جاری آ رہا ہے. اور اس میں ہم دیکھ سکتے ہیں کہ جو ہمارے پاس اسم نیکسٹ آ رہا ہے حرف جر کے بعد وہ مجرور ہے. پھر آیا نمبر 9 کے بالکل شروع میں, وعلی اللہ, یہ بھی ہمارے پاس علی اللہ مرکب جاری آ رہا ہے. آیا نمبر 10 میں, هو الذي انزل من السماء, من السماء مرکب جاری. پھر آیا نمبر 12 میں, وسخر لكم الليل والنهار والشمس والقمر والنجوم مسخرات بأمره, بأمره, یہاں پر ہمارے پاس مرکب جاری آ رہا ہے بأمر. یہیں تک ہم ان کی اپلیکیشن دیکھتے ہیں قرآن مجید میں. اب ہم کچھ احادیث دیکھتے ہیں جس میں ہمیں مرکب جاری ملیں گے. جیسے ایک بہت مشہور حدیث ہے, من خرج فی طلب العلم فهو فی سبیل اللہ حتی یرجع. تو اس اگر حدیث کو ہم لکھیں تو من خرج فی طلب العلم, یہاں پہ ہمیں فی حرف جار مل رہا ہے اور اس کے بعد طلبی جو اسم آ رہا ہے وہ حالت جر میں ہے. اور فی طلب العلم, طلب العلم کو اگر ہم تھوڑا سا غور کریں تو یہ ہمارے پاس مرکب ہے اور مرکب مرکب اضافی ہے. تو فی طلبی, طلبی کو کسرہ مل رہی ہے, حالت جر میں جا رہا ہے وہ کس کی وجہ سے, حرف جار کی وجہ سے. اور طلب العلم, العلم جو ہے وہ حالت جر میں جا رہا ہے کس وجہ سے, کیونکہ وہ مضاف الیہ ہے. تو یہاں میں آپ کو ایک اور بات بتا دوں کہ جو اسم ہے اس کے حالت جر میں جانے کی دو ہی وجوہات ہوتی ہیں, اور وہ ایک یہ کہ یا تو اس سے پہلے حالت حرف جار آ رہا ہو اور یا پھر وہ مضاف الیہ ہو. تو یہ دونوں وجہ آپ کو پتہ چل گئے کہ کوئی بھی اسم کیوں حالت جر میں جاتا ہے, یا تو وہ مضاف الیہ ہوتا ہے اور یا پھر وہ مرکب جاری میں استعمال ہو رہا ہوتا ہے, اس سے پہلے حرف جار آ جائے تو پھر وہ اسم حالت جر میں چلا جاتا ہے. فی طلب العلم فہو فی سبیل اللہ, ہوا ہم ضمیر میں پڑھ چکے ہیں اس کو, اور فی سبیل اللہ یہاں پہ پھر ہمارے پاس ایک مرکب جاری کی مثال آ رہی ہے, فی میں, سبیلی راستے میں, یہ مرکب جاری ہے ہمارے پاس. اور سبیل اللہ یہ ہمارے پاس جو کنسٹرکشن ہے یہ مرکب اضافی کی ہے, سبیل مضاف ہے اور اللہ ہی مضاف الیہ. اور یہاں پہ بھی سیم جو ہر حالت ہے وہ پچھلی والی ترکیب کی جیسی ہے کہ فی کے بعد جو سبیل ہے وہ حالت جر میں چلا گیا کیونکہ اس سے پہلے حرف جار ہے, اور اللہ ہی حالت جر میں ہے کیونکہ وہ مضاف الیہ ہے. فی سبیل اللہ, اسی طرح ایک اور حدیث ہے، طلب العلم فریضۃ علی کل مسلم. یہاں پہ جو ہمارے پاس مرکب جاری کی کنسٹرکشن آ رہی ہے وہ ہے علی کل مسلم. علی حرف جر اور کل مسلم، جیسے ہم نے مرکب اضافی جب پڑھا تھا تب میں نے آپ کو بتایا تھا کہ کل کے ساتھ جب اسم کی کوئی فارمیشن بن کے آتی ہے تو اس کو بھی ہم مرکب اضافی کے اندر شامل کرتے ہیں. تو کل مسلم یہ ہمارے پاس مرکب اضافی ہے، اور اس سے پہلے جب آلہ آ گیا تو آلہ نے کل کو حالت جر میں لے گیا، کیونکہ کل اسم ہے اور اس سے پہلے حرف جر آ گیا، اور مسلم حالت جر میں چلا گیا کیونکہ یہ یہاں پر مضاف الیہ ہے. ٹھیک ہے، یہ ہمارے پاس مرکب جاری کی مثالیں ہو گئی کہ اگر جو حرف جر کے بعد کوئی بھی اسم آتا ہے تو وہاں پر جو ہماری مرکب کی قسم بنتی ہے وہ مرکب جاری بنتی ہے. اور پھر یہاں پہ ایک حرف جارہ ہی سے ریلیٹڈ ایک لاسٹ پوائنٹ ہے، اور وہ یہ کہ حروف جارہ جو ہے ان میں سے کچھ حروف ضمیر کے ساتھ بھی مل کر آتے ہیں، تمام نہیں، کچھ حروف جو ہیں وہ ضمائر کے ساتھ مل کے آتے ہیں. جار اپنے بعد آنے والے اسم کو حالت جر میں لے جاتے ہیں، تو اس لیے جو ہم ضمائر استعمال کریں گے، کیونکہ ضمائر بھی اسماء ہی کی اقسام میں آتے ہیں، اسماء ہی کے ٹاپک کے اندر آتے ہیں، تو جو ہم نے ضمائر استعمال کرنے ہیں جو ہمارے حروف جارہ کے بعد آئیں گے وہ ہم نے وہی اسپیسیفک ضمائر استعمال کرنے ہیں جو کہ حالت جر والے ہیں. یعنی اس سے پہلے بھی ہم ان کو مضاف الیہ کی کنسٹرکشن میں دیکھ چکے ہیں کہ جو دو ٹیبلز میں نے آپ کو بھیجے تھے ان میں سے ایک حالت رفع والا تھا اور دوسرا حالت نصب اور حالت جر والا تھا، تو ہم نے جو سیکنڈ ٹیبل ہے وہی یوز کیا تھا، حالت نصب اور حالت جر والا، کیونکہ مضاف الیہ بھی ہمارے پاس مجرور ہوتا ہے اور وہاں پر جو ہمارے ضمائر تھے وہ مضاف الیہ کے طور پر استعمال ہو رہے تھے، اور اس والے مرکب میں چونکہ اسم جو حرف جارہ کے بعد جو اسم آتا ہے وہ بھی حالت جر میں ہوتا ہے، تو اس لیے یہاں پہ بھی جو ہمارے ضمائر ہیں وہ ہم صرف حالت جر والے ہی استعمال کریں گے. تو تھوڑی سے ضمائر کے ٹیبل کو میں ریوائز کر دیتی ہوں کہ جو ہم نے حالت رف والے ضمائر پڑھے تھے ان کا ٹیبل کیا تھا، ہوا ہما ہم، ہیا ہما ہن، انت انتما انتم، انتی انتما انتن، انا نحنو. یہ جو ٹیبل ہے یہ حالت رف والا ہے، اور جو دوسرا ٹیبل ہم نے کیا تھا وہ حالت نصب اور حالت جر والا تھا. حالت جر والا اور حالت نصب والا میں ابھی بتاتی ہوں آپ کو، ہو ہما ہم، ہا ہما ہن، کا کما کم، کی کما کن، یا نا. ٹھیک ہے، اب اس میں ہم جو ہم نے سیون لیٹرز دیکھے ہیں حروف جار، ان کو ہم ساتھ میں لکھ کے دیکھیں گے کہ کیا کیا چینجنگز آتی ہیں، کیونکہ جیسے ہم جب ہم نے وہ مرکب اضافی کے ساتھ ہم نے دیکھا تھا ضمائر کا استعمال، تو اس وقت میں نے آپ کو کچھ باتیں بتائی تھیں واحد مذکر غائب سے ریلیٹڈ، اور اسی طرح ہما ہم ہننا سے ریلیٹڈ کہ کچھ حرکات میں ان کی چینجنگز آتی ہیں، اور اسی طریقے سے جو یائے متکلم ہے اس کے بھی اعراب میں کچھ چینجنگز آتی ہیں، کیونکہ یائے متکلم کی ایک بات ہوتی ہے کہ وہ ہمیشہ اس کی ڈیمانڈ ہوتی ہے کہ جو بھی اس سے پریویس لیٹر ہو وہ کسرہ کے ساتھ آئے، تو سم ٹائمز کچھ حروف کسرہ کے ساتھ آتے ہیں کچھ نہیں آتے، تو اس ساری ڈیٹیلز کے لیے ہم ون بائی ون یہ جو سیون لیٹرز میں نے آپ کو بتائے ہیں جن کا کہ ضمائر کے ساتھ استعمال آتا ہے تو وہ ہم دیکھیں گے کہ ان کے اعراب میں ان کی حرکات میں کیا چینجنگز آتی ہیں. سب سے پہلے ہمارا بی حرف جار ہے، उसको हम हालत जर के जो टेबल है उसमें तमाम में साथ अटैच करके देखते हैं कि हमने देखा था कि अगर तो कसरा आ जाए वाहिद मुजक्कर गायब से पहले वाले लेटर पे, तो हम जो वाहिद मुजक्कर गायब है उसको खड़ी जेर के साथ पढ़ते हैं। तो जैसे बी है कसरा के साथ है तो बी ही यहाँ पे हम इस्तेमाल करेंगे, और जो वाहिद मुजक्कर गायब की दमीर है वो यहाँ पर खड़ी जेर के साथ होगी बी ही। फिर हुमा, हुम और हुन्ना, इन तीन के लिए मैंने आपको ये बताया था मरकबे इजाफी वाले टॉपिक के अंदर ही कि जब कसरा आ जाती है हुमा, हुम और हुन्ना इन तीन दमायर से बिफोर जब हमें कसरा मिल जाए तो फिर ये हुमा, हुम और हुन्ना हिमा, हिम और हिन्ना में चेंज हो जाते हैं। तो इस तरह हमारे पास बीहिमा, बीहिम और बीहा, जो मोनस की दमीर है उसके ऊपर कोई इफेक्ट नहीं होता, वो हा है और वो हा ही रहती है। बीहा, बीहिमा, बीहिन्न, बिका, बिकुमा, बिकुम, बिकी, बिकुमा, बिकुन्न, बी और ना। तो यहाँ पर चूंकि हमारे पास बा पे ऑलरेडी कसरा है और या मुतकलम की डिमांड पूरी हुई हुई है, इसलिए बी और ना ये इसके दमाए की सूरतें होगी बा के साथ जब दमाए मिलकर आएंगे हालत जर वाले। ओके, अब हमारे पास जो दूसरा लेटर है वो लाम है, ली। तो यहाँ पर हमारे पास अगर तो कोई भी इसम होगा, इसम जाहिर यानी जो नेम्स हैं, जो अस्मा हैं, वो जब हमारे पास आएंगे लाम के साथ मिलके तो लाम उस वक्त कसरा के साथ होगा। और अगर यही लाम, ये जो हमारे पास लाम आ रहा है हर्फ जार वाला, ये जब किसी दमीर के साथ मिलके आएगा तो उस वक्त ये लाम कसरा के साथ होगा, सॉरी फतहा के साथ होगा। यानी ऑपोजिट है कि अगर तो हमारे पास जो अस्मा है जैसे जईद, वलद, जो दोमायर के अलावा अस्मा हमारे पास आ रहे हैं, दोमायर भी अस्मा ही की कैटेगरी में है, लेकिन हम सिर्फ इस चीज को डिफ्रेंशिएट करने के लिए कि लाम कब फतहा के साथ आएगा और कब कसरा के साथ। तो इससे पहले जो हम लाम को पढ़ा हमने और उसमें जो हमने एग्जाम्पल्स देखी है जैसे लिल वलदी, लिल काफिरीना, लिल नासी, लिल मुत्तकीना, तो इन सारे अस्मा के साथ हमारे पास लाम कसरा की हालत में आ रहा था। लेकिन जब यही लाम दमायर के साथ मिलकर आएगा तो फिर ये फतहा के साथ आएगा। जैसे जो हमारा अभी हालत जर वाला टेबल है, अगर उसमें हम लाम को अटैच करें तमाम दमायर के साथ तो हमारे पास क्या उसकी सूरत होगी, लहू, वाहिद मुज़क्कर गायब की दमीर के साथ, लहुमा, लहुम, लहा, लहुमा, लहुन्ना, लखा, लखुमा, लखुम, लखी, लखुमा, लखुन्ना और ली और ना, लना। तो यहाँ पे आप देख रहे हैं कि जो तमाम दमायर हैं उनके साथ जब लाम का इस्तेमाल होगा हर्फ जार वाले का तो उस वक्त लाम फतहा के साथ होगा, लेकिन याए मुतकल्लम में फिर उसको जेर मिलेगी क्योंकि वो याए मुतकल्लम की डिमांड पूरी कर देता है। और याए मुतकल्लम की क्या डिमांड है कि मुझसे पहले वाले लेटर पे कसरा होनी चाहिए। तो तमाम दमायर के साथ हमारा जो लाम है वो फतहा के साथ आएगा, जबर के साथ आएगा, मा सिवाय याए मुतकल्लम के। याए मुतकल्लम के साथ जब आएगा तो वो कसरा के साथ आएगा। ठीक है, यहाँ पे एक और पॉइंट आप ऐड कर लें याए मुतकल्लम के हवाले से कि याए मुतकल्लम के ऊपर बाज दफा तो सुकून आता है और बाज दफा इसके ऊपर जो हरकत आती है वो फतहा की आती है। चूंकि अरबी जबान ऐसी जबान है जो कि जबान की सहूलत के एतबार से बहुत बार इसके एराब में या हम कह सकते हैं हरकत में चेंजिंग्स आ जाती हैं, तो इसकी मिसालें हमारे पास पहले भी आई हैं जो हम पढ़ चुके हैं उसमें भी आई हैं। और यहाँ पे भी हमें जो याए मुतकल्लिम की सुकून और जबर है वो क्यों आनी चाहिए, वो किसी रूल के तहत नहीं है बल्कि वो इसी तरीके के ऊपर बेस करती है कि जहां पर जबान को सहूलत होगी सुकून में वहां पे सुकून होगा, और जहां पर जबर होगी वहां पर जबर बोलना इजी फील होगा वहां पे याए मुतकल्लिम जबर के साथ आ जाएगी। ठीक है, ये हमारे पास दो मिसालें, दो हमने लेटर्स कर लिए बा और लाम का। अब हमारे पास जो थर्ड वन है वो फी है, तो फी को अगर हम इसी चार्ट में फिट करें जो हमारे पास दमायर का है, तो इसमें वाहिद मुजक्कर गायब की जो दमीर है उससे बिफोर अगर या साकिन आ जाए, तो हमने ये पढ़ा था कि जो वाहिद मुजक्कर गायब की दमीर है वो सिर्फ कसरा के साथ इस्तेमाल होती है, तो इसकी जो कंस्ट्रक्शन बनेगी हा के साथ मिलके फी की वो फी ही, जैसे ला रैब फी ही हुदल लिलमुत्तकीन, हमें सूरतुल बकरा में इसकी मिसाल मिलती है कि जो फी ही में हा है वो हमें सिर्फ कसरा के साथ मिल रहा है क्योंकि उससे पहले हमें या साकिन मिल रही है। और इसी तरह हमने ये भी चीज देखी थी कि या साकिन अगर हुमा, हुम और हुन्ना से बिफोर आ जाए या साकिन, तो हुमा, हुम और हुन्ना, हिमा, हिम और हिन्ना में चेंज हो जाते हैं, तो फी ही, फी हिमा, फी हिम, फी हा, फी हिमा, फी हिन्ना, फी का, फी कुमा, फी कुम, फी की, फी कुमा, फी कुन्ना। अब जो याए मुतकल्लिम है अगर हम उसके साथ फी को ऐड करें तो फी जिसमें फा के बाद याए साकिन होगी, और जो याए मुतकल्लिम है मैंने अभी जैसे अभी आपको उसका बताया कि या तो याए मुतकल्लिम के ऊपर सुकून की अलामत होती है और या फतहा की होती है, तो यहाँ पे अगर हम देखें तो फी में दो लेटर्स हैं फा कसरा के साथ फिर उसके बाद या साकिन और उसके बाद याए मुतकल्लिम, या तो वो सुकून के साथ होगी और या फतहा के साथ होगी। तो इसमें हमारे पास एक कायदा है जिसमें हम हमारा जब सेम लेटर यानी चूंकि इसमें हमारे पास या साकिन डबल बार आ रही है, फा कसरा के साथ है फिर या साकिन है और फिर उसके बाद याए मुतकल्लिम है जो समटाइम्स या तो सुकून के साथ होती है और या फतहा के साथ होती है, तो हम किसी भी लेटर को तशदीद कब देते हैं जब हमें सेम लेटर पहले सुकून में और फिर उसके बाद हरकत में मिले तो हम उसको मर्ज कर देते हैं, यानी जो भी सेम लेटर होता है जैसे या है या बा है कुरान मजीद में आपको जहां पर भी तशदीद मिलेगी तो तशदीद के अंदर में दो लेटर्स होते हैं जो कि पहला साकिन होता है और दूसरे के ऊपर वो हरकत होती है जो हमें नजर आ रही होती है, तो यहाँ पे भी हम फी को लिखेंगे और या के ऊपर सुकून देके उसके ऊपर फतहा दे देंगे, यानी यहाँ पर जो याए मुतकल्लिम है वो हमारे पास फतहा की फॉर्म में आ रही है और जो फी की या है वो सुकून के साथ है और वो तो इसको हम जो प्रोनाउंस करेंगे वो फी या, ये जब याए मुतकल्लिम फी के साथ में मिलके आएगी, और फी ना जैसे कुरान मजीद में हमें इसकी मिसाल मिलती है वल्लदीन जाहदू फी ना के, और वो लोग जिन्होंने जिहाद किया हमारे रास्ते में अल्लाह ताला के रास्ते में, तो वहां पे हमें फी ना की मिसाल मिलती है। फिर हमारे पास नेक्स्ट लेटर है मिन, हम मिन को भी इसी तरह पूरे दमायर के साथ देखते हैं कि वो किस तरह आता है, मिन जब वाहिद मुजक्कर गायब की दमीर से बिफोर आएगा तो उसमें हमारे पास सिर्फ दम्मा होगी क्योंकि हमने वाहिद मुजक्कर गायब की दमीर को जहां एक्सप्लेन वजाहत के साथ देखा था वहां हमने ये चीज देखी थी कि जब इस दमीर से बिफोर सुकून आ जाए तो हम इसको सिर्फ दम्मा के साथ पढ़ते हैं, तो मिन हु, मिन हुमा, منهم منها منهما منهن منك منكما منكم منك منكما منكن. अब जब यह मुतकलम के साथ मिन आएगा तो इसमें मिन और यह मुतकलम को चूंकि यह मुतकलम की डिमांड है कि उससे बिफोर जो भी लेटर हो उसको कसरा दी जाए, तो नून साकिन उसकी डिमांड पूरी नहीं करता और यह मुतकलम भी अपनी बात के ऊपर अड़ी हुई होती है, तो यहाँ पर एक तीसरा नून ऐड किया जाता है जो मिन और याय मुतकलम के सेंटर में होता है, जिसको ग्रामेटिकली हम नेम देते हैं नून वकाया का, यानी वो बचाव करता है। तो असल में वो किस चीज से बचाव करता है? दोनों की हरकत की वजह से, कि या की हरकत और नून की हरकत अपनी अपनी जगह बाकी रहे, इस चीज के लिए जो थर्ड नून ऐड करते हैं हम इन दोनों के बीच में वो इस्तेमाल होता है। तो यहाँ पर पहले जैसे यहाँ पर भी वही तशदीद वाला रूल अप्लाई होगा कि मिन के बाद जब हम नून ऐड करेंगे तो वो नून कसरा के साथ होगा, और वो नून कसरा के साथ क्यों होगा? क्योंकि उससे नेक्स्ट में याय मुतकलम है और याय मुतकलम की डिमांड होती है कि उससे बिफोर वाले लेटर पे कसरा हो। तो यहाँ पर फिर हमारे पास दो नून इकट्ठे हो गए, और जिसमें से पहला वाला नून साकिन है और दूसरे वाले नून के ऊपर जेर है, तो यहाँ पे भी हम इस नून को तशदीद के साथ लिखेंगे और मिन्नी बन जाएगा ये जो नून के साथ हमारी याय मुतकलम की कंस्ट्रक्शन है मुरक्कबे जारी की, वो मिन्नी की सूरत में आएगी, और जो हमारे पास जमा मुतकलम का सीगा है ना का, उसके साथ जब मिन इस्तेमाल होगा तो वो मिन ना बन जाएगा, वहां पे भी हमारे पास तशदीद आएगी, इसलिए क्योंकि मिन और ना इसमें हमारे पास दो नून इकट्ठे हो रहे हैं, पहले वाला साकिन है और सेकेंड वन जो है वो फतहा के साथ है। तो यहाँ पे हम लिखने में एक नून लिखेंगे और उस नून पे तशदीद देंगे, क्योंकि तशदीद का जो असल में हमारे पास हर तशदीद वाले लेटर में दो वही लेटर्स होते हैं जिस लेटर के ऊपर तशदीद हो, जिसमें से पहला वाला साकिन होता है और दूसरे वाले लेटर के ऊपर वो हरकत होती है जो हमें नजर आ रही होती है। ठीक है, अब यहाँ पे हमारी मिन की डिस्कशन कंप्लीट होगी और मिन के बाद हमारे पास आन का लेटर आता है। तो आन में भी चूंकि नून साकिन आ रहा है तो इसका भी सेम टेबल और सेम जो कंडीशंस हैं वो वैसी ही होंगी जैसी मिन की हैं, सिर्फ हमने मीम की जगह आइन को यूज कर लेना है। आनहू सिर्फ दम्मा के साथ आएगा क्योंकि वाहिद मुज़क्कर गायब की दमीर से पहले हमें सुकून मिल रहा है। आनहुमा आनहुम आनहा आनहुमा आनहुन आनका आनकुमा आनकुम आनकी आनकुमा आनकुन आननी। यहाँ पे भी सेम हमारे पास नून के ऊपर तशदीद आ रही है क्योंकि एक नून तो आन का है और सेकंड वाला नून जो है वो नून वकाया, जैसे मिन में आया वैसे ही आन में आएगा, और फिर आन्ना जमा मुतकलम का सीगा, और इसमें हमें मिसाल जैसे मिलती है अहादीस में बहुत ज्यादा कि जब हमारे पास किसी सहाबी का नाम आता है तो हम रदी अल्लाहु अनहु कहते हैं। किसी भी जैसे हजरत अबू बकर सिद्दीक का नाम है तो अन अबी बकर सिद्दीकी रदी अल्लाहु अन्हु, और जब कोई ऐसे सहाबी हो जिनमें बाप और बेटा दोनों मुस्लिम होते हैं तो उसमें हम जो सीगा इस्तेमाल करते हैं या जो मुरक्कब जारी का हम मुरक्कब इस्तेमाल करते हैं वो अनहुमा है, जैसे इब्ने उमर का जब नाम आता है क्योंकि उसमें अब्दुल्ला इब्न उमर होते हैं, हजरत उमर भी और इब्ने उमर दोनों मुस्लिम हैं, तो इस वजह से हम वहां पर जो इस्तेमाल करते हैं वो रदी अल्लाहु अन्हुमा इस्तेमाल करते हैं कि अल्लाह ताला उन दोनों से राजी हो गए। और इसी तरह जब हमारे पास ज्यादा सहाबा आ जाते हैं, दो से ज्यादा सहाबा आ जाते हैं, तो फिर हम रदी अल्लाहु अन्हुम का वहां पर हम कंस्ट्रक्शन इस्तेमाल करते हैं। फिर इसके बाद जो हमारे पास लेटर है वो इला का लेटर है, जिसको हम इस इन दमाएं के साथ अटैच करके देखेंगे कि उनकी हरकात कैसी होती है। इला में हमारे पास लाम के बाद जैसे या है, तो उसकी कंस्ट्रक्शन हम या के साथ बनाएंगे। इला की जब दमाएं के साथ आएगा, नॉर्मली तो हम इसको इला पढ़ते हैं जब ये किसी इसम से बिफोर आता है, जैसे इलस समाई, लेकिन जब ये दमाएं के साथ में मिलके आएगा तो लाम के बाद में एक या साकिन होगी और उसके बाद फिर कोई भी दमीर जो हमारी ये हालते जर वाली दमाएं हैं उनमें से कोई भी दमीर उसके साथ में अटैच होगी। तो इलई ही, जैसे वाहिद मुजक्कर गायब की जो दमीर है उससे बिफोर अगर या साकिन आ जाए तो हम उसको कसरा के साथ इस्तेमाल करते हैं, सॉरी हाँ जी, या साकिन आ जाए तो हम उसको सिर्फ कसरा के साथ इस्तेमाल करते हैं। जैसे हमने फी ही में देखा था कि सिर्फ कसरा थी, तो इलई ही में भी वाहिद मुजक्कर गायब की जो दमीर है वो सिर्फ कसरा के साथ आएगी। फिर इलई हिमा, इलई हिम, इलई हा, इलई हिमा, इलई हिन्ना, यहाँ पे भी हमने जो रूल हुमा, हुम और हिन्ना के बारे में पढ़ा था कि हुन्ना के बारे में पढ़ा था कि जब उनसे बिफोर या साकिन आ जाती है तो हम उनको हिमा, हिम और हिन्ना करके पढ़ते हैं। फिर इलैका, इलैकुमा, इलैकुम, इलैकी, इलैकुमा, इलैकुन्ना। और अब याए मुतकल्लम में इलई जैसे या साकिन आ रही है और फिर उसके बाद याए मुतकल्लम, जैसे मैंने आपको बताया कि याए मुतकल्लम या तो सुकून के साथ होती है और या जबर के साथ होती है, तो यहाँ पे फिर हमारे पास या के ऊपर तशदीद आ जाएगी क्योंकि फर्स्ट या साकिन है और सेकंड याए मुतकल्लम फतहा के साथ यहाँ पर आएगी, इलैया और इलैना। फिर इसके बाद हमारा जो लास्ट लेटर है उसको अगर हम इन दमायर के साथ अटैच करें तो वो बिल्कुल सेम उसकी सिचुएशन रहेगी इला वाली ही, क्योंकि इला में भी हमारे पास जो लास्ट लेटर है वो याए साकिन है और आला में भी हमारे पास जब ये दमायर के साथ मिलके आ रहा है तो आला में लाम के बाद में या साकिन होगी, अलैही, अलैहिमा, अलैहिम, अलैहा, अलैहिमा, अलैहिन्ना। जैसे सूरतुल फातिहा में हमें एक मुरक्कब जारी की कंस्ट्रक्शन मिलती है कि सिरातल लजीन अनअमत अलैहिम, तो यहाँ पर जो हमारे पास अलैहिम की कंस्ट्रक्शन है वो इस्तेमाल हो रही है कि आला के साथ हिम हुम मिलके आ रहा है। फिर अलैका, अलैकुमा, अलैकुम और अलैया, यहाँ पे फिर हमारे पास सेम इलैया और अलैया तशदीद के साथ या आएगा और अलैना। और अलैकुम की जो कंस्ट्रक्शन है ये हमें एक हदीस में भी मिलती है, अलैकुम बिस्सुन्नति व सुन्नति अल-खुलफा अर-राशिदीन अल-महदीयीन, के अलैकुम यहाँ पे हमें इस्तेमाल होता हुआ मिल रहा है मुरक्कबे जारी। हम कुरान मजीद पर से देख लेते हैं कि जो ये वाले लेटर्स हैं ये जब दमाए के साथ आते हैं तो जैसे हमने पहले देखा था जब इस्म के साथ आएंगे, इस्म जाहिर के साथ जब यही सारे हुरूफ आएंगे और फिर मुरक्कबे जारी की जो कंस्ट्रक्शन बनेगी तो वो कुरान मजीद में कैसे थे और अभी हम इन दमाए के साथ स्पेसिफिकली देखेंगे। तो इसमें आप 17th पारा स्टार्ट से निकालें, सूरतुल अंबिया। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। इसमें जो हमें हरफे जार की का इस्तेमाल दमीर के साथ सबसे पहली एग्जांपल इसमें हमें मिल रही है आयत नंबर 7 में, وَمَا أَرْسَلْنَا قَبْلَكَ إِلَّا رِجَالًا نُوحِي إِلَيْهِمْ, إِلَيْهِمْ إِلَى کے ساتھ ہم کا استعمال مل رہا ہے ہمیں, نُوحِي إِلَيْهِمْ ان کی طرف, ہم نے وہی کی ان کی طرف. پھر اس کے بعد آیا نمبر 10 کو آپ دیکھیں, لقد انزلنا الیکم. یہاں پہ ہمیں الہ کی جو ضمیر ہے وہ کم کے ساتھ مل رہی ہے. کتابا فیہ ذکرکم, فیہ اس میں, یہاں پہ ہمیں جو واحد مذکر غائب کی ضمیر ہے وہ صرف کسرہ کے ساتھ مل رہی ہے کیونکہ اس سے پہلے یا ساکن ہے. ٹھیک, اس کے بعد اب آ جائیں آیہ نمبر 12 میں, فلما احسوا بأسنا اذا هم منها. منها من کی ضمیر ہا کے ساتھ, پھر آیہ نمبر 13 میں ہمیں ایک مثال ملتی ہے, لا تركضوا وارجعوا الى ما اترفتم فيه, جس میں تم نے کمی کی اس میں, فيه. پھر ہمارے پاس آیہ نمبر 18 میں ایک مثال ہے, بل نقذف بالحق على الباطل فيدمغه على الباطل. یہ بھی ہمارے پاس مرکب جاری ہے لیکن یہ اسم ظاہر کے ساتھ ہے, فيدمغه فإذا هو الزاهق ولكم. لكم ہمارے پاس جو مرکب جاری کی اگزامپل آ رہی ہے وہ ہمیں اسم ضمیر کے ساتھ مل رہی ہے. اس کے بعد آئی نمبر 19 کے بالکل سٹارٹ میں, ولہو مرکب جاری ضمیر کے ساتھ. اور اس کے بعد آپ دیکھیں آئی نمبر 29 میں, ومن یقل منہم. منہم یہ بھی ہمارے پاس مرکب جاری ضمیر کے ساتھ اس کی کنسٹرکشن ہمیں مل رہی ہے. تو اب آپ لوگوں کا جو ہوم ورک ہے وہ ہے کہ آپ نے مرکب جاری کی 10 ایگزامپلز لکھنی ہیں قرآن مجید میں سے فائنڈ آؤٹ کر کے, جس میں سے 5 آپ کی اسم ظاہر کے ساتھ ہوں گی اور 5 آپ کی اسم ضمیر کے ساتھ. یعنی 5 ایسی مثالیں لکھنی ہیں جس میں آپ کے پاس جو مرکب جاری ہے وہ اسم کے ساتھ آئے, کسی بھی جیسے من السمائی یا الی السمائی جو اسم ظاہر ہے اس کے ساتھ آئے, اور پھر جو 5 ایگزامپلز ہیں وہ جیسے ہم نے ٹیبل میں ابھی ساری پریکٹس کی ہے اس طریقے سے ملے. تو اس طرح ٹوٹل آپ کی 10 ایگزامپلز ہوں گی جو ہوم ورک میں ہیں. اور یہ جو ٹیبل میں نے آپ کو جیسے ابھی سارا سمجھایا ہے تو یہ سارے ٹیبلز آپ کے بک کے اندر ریٹن فارم میں آپ کو مل جائیں گے. تو یعنی آپ کو اس میں پرابلم نہیں ہے کہ اگر کسی سے کوئی رائٹنگ مس ہوگی تو وہ اپنی کتاب میں سے دیکھ کے تو اس کو فالو کر لیتا ہے. اصل چیز یہ ہے کہ ہمیں ریزنز پتا ہونی چاہیے, کہ انڈرسٹینڈنگ ہونی چاہیے کہ یہاں پر اگر کوئی حرکت چینج ہو رہی ہے تو وہ کیوں ہو رہی ہے. یہیں پہ ہم اپنی کلاس کا اختتام کرتے ہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جزاکم اللہ خیر کثیرا واحسن الجزا سسٹر بشرا, اللہ تعالیٰ آپ کو جزائے خیر دے. الحمد للہ, مجھے امید ہے آپ نے اپنا ہوم ورک نوٹ کر لیا ہوگا. آپ کو 10-10 ایگزامپلس ان شاء اللہ اپنی قرآن پاک سے نکالنی ہیں. آپ نے جو بھی حروف اجارہ پڑھے ہیں ان شاء اللہ, اور آپ کے جتنے بھی ٹیبلس ہیں بک میں موجود ہیں ان شاء اللہ, اس کے لیے تو آپ کو پریشانی نہیں. اصل دونوں نے حرکات کی آگے پیچھے جو حرکت ہے اس کو جو ایکسپلین کیا وہ بہت اہم ہے نا. تو مجھے امید ہے آپ اپنا ہوم ورک کر لیں گے اور واٹس ایپ پہ ان شاء اللہ سینڈ کر دیں گے. ہم آگے چلیں گے کیونکہ ہمارے پاس ٹائم شارٹ ہے اور ہمارا بخاری کا سیشن ہے نا. جی جی جی, 10-10 آپ کو نکالنا ہے, 10 ایگزامپلس نکالنی ہے. ٹھیک ہے جی, ان شاء اللہ آپ اس کو ویسے ریپیٹ میں دیکھ لیجیے گا کہ انہوں نے ہر ایچ ہی 10-10 ایگزامپلس کا یا ٹوٹل 10 کا ہے. آئی تھنک میرے خیال سے ٹوٹل 10 کا ہے نا ان شاء اللہ. لیکن یہ کہ 10 ایگزامپل آف جی الحمد للہ, 5 اسم ظاہر اینڈ 5 اسم ضمیر. ٹھیک ہے, الحمد للہ. اسم ظاہر اور اسم ضمیر کیا ہوگا؟ ٹھیک ہے, اسم ظاہر کیا ہوگا؟ کیا آپ کو پتہ ہے کہ اسم ظاہر پتہ ہے نا؟ اسم ظاہر سب کو پتہ ہے نا, جیسے میں کہتی ہوں کتابی ہی, اس کی کتاب. تو اب یہ کتاب جو ہے وہ ظاہر ہے نا. ٹھیک ہے, اگر میں اس کو کر دوں بھی اس کی, ٹھیک ہے نا, بات سمجھ آ رہی ہے. قلم ہوں, اس کا قلم. تو یہ کیا اسم ظاہر ہے کہ قلم واضح ہے. ٹھیک ہے, الحمد جی الحمد للہ. اور میں اگر اس کو کر دوں لہو, اس کا, تو یہ اسم ظاہر ہو جائے گا. ٹھیک ہے, الحمد للہ. تو بات سمجھ آ گئی ہوگی جی. 10 ایگزامپل جی, الحمد للہ. نہیں آپ اس کو دیکھیں, اسم ظاہر اور اسم ضمیر کیسے کریں گے. جیسے اگر آپ کو اسم ظاہر, آپ کو بتایا تھا نا ٹیچر نے کہ دو وجہ سے جسے کہا جائے, جو جو کسرہ آتا ہے وہ دو وجہ سے ہوتا ہے نا. ٹھیک ہے, ایک ہوتا ہے مضاف مضافل ہے, اور دوسرا جو ہے وہ کس کی وجہ سے, حروف جارہ کی وجہ سے. ٹھیک ہے, تو ایک جگہ آپ اسم استعمال کر لیں گے اور ایک جگہ آپ اسم کی جگہ پرناؤن استعمال کر لیں گے. ٹھیک, چلیے الحمدللہ آگے چلیں گے, جو کہ ہمارا حدیث کا سیشن ہے. اور انشاءاللہ آج ہم نیا چیپٹر سٹارٹ کریں گے کتاب الوتر. آپ نوٹس لیجیے انشاءاللہ, حدیث نمبر 539, پیج نمبر میرے پاس 366 ہے کتاب الوتر. انشاءاللہ استاذ علی سے سنیں گے, آپ اس کے نوٹس بنائیے, پھر اس کے ریکاپ کریں گے. جزاک اللہ خیر کثیر. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے مختصر صحیح بخاری میں سے آج ہم شروع کریں گے کتاب الوتر, وتر کا بیان. جو بک میرے پاس ہے اس کے مطابق پیج نمبر 366 ہے, باب پہلا ہے, لیکن حدیث کا نمبر 539 ہے. اور آپ انشاءاللہ اس باب میں بہت کچھ سیکھیں گے. ہم وتر کے بارے میں کچھ اور ہی کانسیپٹ رکھتے ہیں شروع سے, لیکن جب ہم اس پورے چیپٹر کو پڑھیں گے تو انشاءاللہ بہت ساری چیزیں آپ کو سمجھ آئیں گی. آئیے شروع کرتے. باب نمبر ایک ہے, ما جاء فی الوتر, وتر کے متعلق جو وارد ہوئی, یعنی جو چیزیں حدیث میں ہمیں وتر کے بارے میں پتہ چلتی ہیں. عن ابن عمر رضی اللہ عنہما ان رجلا سال رسول اللہ صلی اللہ علیہ وسلم عن صلاۃ اللیل. ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ایک شخص نے رسول اللہ صلی اللہ علیہ وسلم سے نماز شب کے متعلق دریافت کیا. یعنی دیکھیں صحابہ کے سوال کیا ہوتے تھے کہ ہم رات کو کیا عبادت کریں, ہم کیا پڑھیں. فقال رسول اللہ صلی اللہ علیہ وسلم, تو نبی صلی اللہ علیہ وسلم نے فرمایا, صلاۃ اللیل مسنا مسنا, رات کی نماز دو دو رکعت ہے. کیا پتہ چلا یہاں سے؟ پہلی چیز اپنے لیے نوٹ کر لیں کہ اللہ تعالیٰ آپ کو مجھے تہجد کا موقع دے, رات کو ہم قیام کریں تو دو دو پڑھنی ہے, چار نہیں پڑھ سکتے. یعنی نفل میں دو رکعت کر کے, دو دو کر کے آپ جتنی بھی پڑھ لیں گے لیکن دو دو ہوں گی. پھر کیا کرنا ہے, فإذا خشی أحدكم الصبح, پھر جب تم میں سے کسی کو خوف ہو صبح کا, مطلب کیا ہے کہ صبح ہونے والی ہے, فجر کی نماز قریب ہے, کیا کرے, صلی رکعتن واحدتن, تو پڑھ لے ایک رکعت. تو تیرو لہو ما قد صلی, تو وتر بنا دے گی اس چیز کو جو اس نے پڑھی. بات سمجھ آئے؟ اب یہاں سے آپ کو لفظ وتر کی آج وجہ بھی سمجھ آئے گی. وتر کیا ہوتا ہے, کہاں پڑھا ہے قرآن میں, وَالشَّفْعِ وَالْوَتْرِ, وہاں وتر ہے. ہم وتر بولتے ہیں نا, لیکن اگر آپ دیکھیں سورہ فجر کی آیت ہے نا, وَالْفَجْرِ وَلَيَّالِ نَشْ وَالشَّفْعِ وَالْوَتْرِ, ٹھیک ہے. اب یہ جو فِل وتر آئے نا, تو فی کی وجہ سے وتر بنتا ہے. بہرحال یہ وتر بولے یا وتر, معروف لفظ تو وتر ہے. اس کا لفظی معنی ہوتا ہے آڈ. آڈ کس کو آپ کہتے ہیں, جیسے ایک تین پانچ سات. اس کو اور تھوڑا سا قریب لے کے جائیں نا تو وتر ایک کو ہے. ایک حدیث میں آتا ہے اللہ وتر ہے, خلاصہ اس کا کیا مطلب, اللہ ایک ہے. اب جو ہم یہ کہتے ہیں نا کہ نماز وتر, تو ہمارے ہاں تو وہی معروف ہے نا, عشاء کی نماز کے بعد تین رکعت, یہ صحیح کانسیپٹ نہیں ہے. اس حدیث میں دیکھیے ساری رات میں جو بھی نفل عبادت ہوئی دو دو کر کے, دو رکعت پڑھ لیں، چار پڑھ لیں، چھ پڑھ لیں، آٹھ پڑھ لیں. جو ہی آپ کو فیل ہو کہ فجر کی نماز کا وقت قریب ہے تو ایک پڑھ لیں. اگر آپ نے آٹھ پڑھی تھی نا تو وہ ایک مل کر نو ہو جائیں گی، اگر آپ نے چھ پڑھی تھی تو یہ ایک مل کر سات ہوں گی. آپ پتہ کہ نبی صلی اللہ علیہ وسلم نے ایک ہی سلام سے 11 رکعت تک پڑھی ہیں. بات سمجھ رہے ہیں؟ یہ جو ہمارے کانسیپٹ میں لوگوں کا ہے کہ وتر صرف تین ہی پڑھے جاتے ہیں اور عام طور پہ مغرب کی نماز کی طرح سے لوگ پڑھتے ہیں، یہ درست طریقہ نہیں ہے. دیکھیں جتنی بھی ہے دو دو کر کے پڑھتے جائیں، جب لگے کہ اب وقت پورا ہو رہا ہے، اب ہم نے نماز پوری کرنی ہے، فجر کا وقت قریب ہے، ایک رکعت پڑھ لیں. وتر ایک ہی ہوتا ہے. آپ دو نفل پہلے پڑھیں گے تو ایک وتر ملا تو 3 رکعت ہو جائے گی. جب آپ اور میں 3 وتر پڑھتے ہیں نا تو اصل میں 2 نفل اور 1 وتر ہے. اس کا تھوڑا سا اور بھی کانسیپٹ کلیئر کرنا چاہوں گی کہ اللہ سبحانہ وتعالیٰ کو وتر پسند ہے، اوٹ پسند ہے. اب صبح میں فجر کے 2 فرض ہوئے، ظہر کے 4 ہوئے، عصر کے 4 ہوئے، ٹوٹل کتنے ہو گئے؟ 10. مغرب پڑی 3، ٹوٹل کتنے ہو گئے؟ 13. 13 سے دن کی باتوں میں آخری عبادت مغرب ہوتی ہے، روشنی میں جو ہم پڑھتے ہیں، تو یہ مغرب کے 3 رکتوں کی وجہ سے اوٹ ہو گئی. رات کے اندھیرے میں جو نماز پڑھی جاتی ہے وہ عشاء، اس کے 4 ہے، اس 4 کو وتر کرنے کے لیے یہ وتر ساتھ پڑھا جاتا ہے. سمجھ آئیے بس؟ یعنی دن کی عبادات مغرب کے 3 رکتوں پہ آڈ ہو جاتی ہیں اور رات کی عبادات اس وتر کے ساتھ آڈ ہوں گی. بس اتنی سی بات ہے. اس سارے کے اندر یہ ذہن میں رکھیے کہ نماز وتر مستقل ایک نماز ہے جو عشاء کے بعد فجر تک رات کے کسی بھی حصے میں پڑھی جا سکتی ہے. اسے تہجد بھی کہتے ہیں، قیام اللیل بھی کہتے ہیں اور تراویح بھی کہتے ہیں. یہ جملہ نوٹ کریں، یہ تینوں ایک ہی نماز کے نام ہے. اس کی کم از کم 1 رکعت اور زیادہ سے زیادہ 13 رکعتیں ہیں. اکثر علماء کے نزدیک نماز وتر سنت ہے جس کی تاکید کی گئی ہے. اس حدیث سے دو باتیں ثابت ہوتی ہیں، ایک یہ کہ رات کے نوافل 2-2 رکعت کر کے پڑھنے چاہیے، اور دوسری یہ کہ وتر کی 1 رکعت پڑھنا بھی ثابت ہے. بات واضح ہو گئی ہے؟ نماز وتر قیام اللیل ہی کا دوسرا نام ہے. کچھ بھی نہیں رات کو اب جاگ سکے نا تو ایک وتر ضرور پڑھ لیں. اچھا ہمارے کلچر میں تو عشاء کی نماز کے ساتھ ہی پڑھ لیتے ہیں نا، اور وہ 17 رکعتیں بنتے بھی تب ہے جب ہم اس کے ساتھ 3 رکعت اور 2 نفل بھی لوگ بعد میں شامل کرتے ہیں. نماز عشاء کے ساتھ وتر کا کوئی تعلق نہیں ہے. بات واضح؟ ہاں یہ رات کی عبادت کا ایک آخری حصہ ہے. اب آگے اگلی حدیث سے پڑھیں گے نا تو اور کانسیپٹ کلیئر ہوگا انشاءاللہ. عن عائشة رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم کان یصلی 11 رکعت. حضرت عائشہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نماز تہجد 11 رکعت پڑھا کرتے تھے. اب نوٹ کیجئے نا، 11 رکعتیں وتر پڑھتے تھے، تہجد پڑھتے تھے. کانت تلک صلاتہ، یہی آپ کی نماز ہوتی تھی. تعنی باللیل، یعنی رات کی نماز. فیسجد السجدۃ من ذلک قدر ما یقرأ احدکم 50 آیہ. اس نماز میں سجدہ اس قدر طویل کرتے تھے کہ آپ سر اٹھانے سے پہلے تم میں سے کوئی 50 آیتیں تلاوت کر لیتا. سبحان اللہ، یعنی اللہ کے نبی صلی اللہ علیہ وسلم کا سجدہ اتنا لمبا تھا کہ اس میں 50 آیتوں کی تلاوت ہو جائے. نوٹ کیجئے، پڑھنی نہیں ہے کیونکہ سجدے میں قرآن نہیں پڑھ سکتے، لیکن مثال دی گئی ہے کہ 50 آیتیں پڑھنے میں جتنا وقت لگتا ہے اتنا لمبا آپ کا سجدہ ہوتا تھا. قبل یرفع راسہ، اس سے پہلے کہ وہ اپنے سر کو اٹھا لے. وَيَرْكَعُ رَكَعْتَيْنِ قَبْلَ صَلَاةِ الْفَجْرِ، پھر وہ پڑھتے 2 رکعت صلاةِ فجر سے پہلے. يَسْتَجَعُ عَلَى شِقِّ الْأَيْمَنِ، يَسْتَجَعُ کہتے ہیں لیٹنے کو، عَلَى اوپر، شِقِّ الْأَيْمَنِ دائیں جانب، حَتَّى یہاں تک کہ يَأْتِيَهُ الْمُؤَذِّنُ لِلصَّلَاةِ، یہاں تک کہ مؤذن نماز کے لیے اذان دے دیتا. کیا پتہ چلا کہ فجر سے پہلے 2 رکعت سنت پڑھتے تھے. یہ جو 2 رکعتیں یہ کون سی ہیں؟ فجر کی 2 سنتیں. اور آپ پتہ کہ نبی صلی اللہ علیہ وسلم نے کبھی بھی یہ رکعتیں نہیں چھوڑی تھی، نہ سفر میں نہ غیر سفر میں. اور اس کے بعد یہ جو لیٹنا تھا یہ کون سا لیٹنا ہوتا ہے؟ آپ سمجھیے گا، ایک بندہ رات کا اٹھا ہوا، گھنٹہ پہلے اٹھ گیا، اب اس نے اٹھ کر 8 رکعتیں بھی پڑھ لی تہجد کی، پھر اس کو وتر بھی بنا لیا، 9 کر لی، یا 11 رکعتیں ٹوٹل پڑھی. اتنے میں مؤذن نے اذان دی، اللہ اکبر، اب 2 سنت نبی صلی اللہ علیہ وسلم نے پڑھی. وہ شخص جو گھنٹہ دیر سے جاگ رہا تھا تو اس کو ایک فریش اپ لینے کے لیے ادھر ہی اپنے جائے نماز پہ دائیں کروٹ, یہ دیکھیے یعنی دائیں کے مطلب یہ کہ لیفٹ سائڈ آپ کے اوپر ہے اور رائٹ سائڈ آپ کی نیچے, تو جائے نماز پہ اللہ کے نبی اس طرح سے لیٹتے تھے. وجہ فجر کے فرضوں کے لیے, ہم کہتے اللہ اتنی دیر رہے گی, یہ پانچ منٹ میں ہم نے تو دو فرض پڑھنے ہیں. آپ کہتے ہیں اللہ کے نبی کی سب سے طویل قرت فجر میں ہوتی تھی. سورہ قاف پڑھ کے دیکھیں ابھی بھی ماشاء اللہ 26ویں پارے میں دیکھتے ہیں کتنی طویل سورت ہے. تو آپ کی فجر بھی لمبی ہوتی تھی اس لیے آپ اس سے پہلے ایک ہلکی سی کروٹ لیتے تھے. اب سوال پیدا ہوتا ہم تو ابھی سو گئے, کیا ہم بھی سنتوں کے بعد لیٹے؟ بالکل لیٹے, سنت سمجھتے ہوئے. ہمیں تھکن نہیں ہے لیکن ہم جی اپنے آپ کو لٹائیں گے کیونکہ نبی صلی اللہ علیہ وسلم لیٹتے تھے, یہ مراد ہے. ٹھیک ہے, دوسری روایت میں کہ رمضان یا غیر رمضان میں کبھی 11 رکعت سے زیادہ نہیں پڑھا کرتے تھے, البتہ بعض کا 13 رکعت بھی ثابت ہیں جیسا کہ ابن عباس رضی اللہ عنہما نے بیان کیا. صبح کی سنتیں ادا کر کے دائیں جانب لیٹنا بھی سنت ہے کیونکہ آپ اچھے کاموں میں دائیں جانب کو پسند کرتے تھے. ابھی تک جو باتیں کی ہیں اس کا خلاصہ کروں. نمبر ایک, وتر عشاء کا حصہ نہیں ہے. وتر کے ذریعے اللہ تعالیٰ ہماری رات کی عبادات کو آڈ بنا دیتے. دو دو کر کے رات کی نماز پڑھی جائے گی, میکسیمم نبی صلی اللہ علیہ وسلم نے 11 ہی پڑھی. اب آپ دیکھیں کہ میں اکثر سوچتی ہوں کہ وہی دین کا ایک مرغولہ کیوں بن گیا آج. مرغولہ سمجھتے ہیں, یعنی رل مل گیا دین. بعض مسجدوں میں 20 تراویاں بھی ہوتی تھیں اور اس کے فوراً بعد قیام الليل بھی شروع ہو جاتا تھا, ہے نا. بعض جگہ صرف 5-6 منٹ ہی بیچ میں 10 منٹ ملتے ہوں گے اور قیام الليل شروع ہو جاتا ہے. پھر اسی طرح سے بعض جگہ لوگ 8 تراویح بھی پڑھتے ہیں, بعد میں ادھر بھی پڑھتے ہیں. واللہ عالم, میں آپ کو اپنا عمل بتاتی ہوں جو مجھے سنت پڑھنے کے بعد سمجھ آیا. پڑھنی 8 ہی ہیں اور 11, یعنی 3 ٹوٹل 11 پڑھ لیں, لمبی کر لیں, طویل کر لیں. تاک راتوں میں اگر آپ کو لگتا ہے کہ مسجد میں رات کو آخری وقت میں نفل ہوتے ہیں, آپ شروع میں 4 پڑھ لیں یا فرض پڑھ کے چھوڑ دیں, آپ وہ آخری قیام الليل کے 8 پڑھ لیں. دیکھیے اصل اجر جو ہے نا وہ سنت کی اتباع ہے. کوانٹیٹی نہیں چلتی, کوالٹی چڑھتی ہے. انڈو پاک کلچر ہے جس کے اندر یہ پورا قرآن ختم کرنا. آپ عرب مسجدوں میں دیکھیں, جیسے سارے صفحہ یہ توفیق مسجد میں بیٹھے تھے تو مور اسماعیلی برادرز ہیں, تو میں عادتاً پوچھ رہی تھی اچھا آپ کی اس مسجد میں ختم قرآن کب ہے؟ کہتے ہیں یہاں ختم قرآن نہیں ہوتا, یہ پاکستانی مسجدوں میں ہوتا ہے. رابطہ مسجد میں جا کے آپ دیکھیے, میری امی اس دفعہ دبئی میں تھی بھائی, اب وہاں ایک سے خوبصورت مسجد, پتہ ہی کوئی نہیں کہ قرآن کب ختم کب شروع. کئی مسجدیں اس میں صرف لمبی ایک ایک رکعت پڑھا دیتے ہیں, کئی میں بالکل چھوٹی صورتیں ہوتی ہیں. چونکہ ہمارے بچوں نے اور ہم نے شروع سے یہی کلچر دیکھا نا, آج پہلی تراوی ہے تو آج آخری, آج مٹھائی کا ڈبا اور وہ نمک پارے اور لڈو بھی بٹتے ہیں. تو کبھی آپ کسی عرب ملک میں جائیں تو امید نہ رکھیں کہ آپ کو اس دن شکر پارے ملیں گے, ادھر کوئی ایسا کانسیپٹ نہیں ہے. نبی صلی اللہ علیہ وسلم کا عمل, جب سے میں نے یہ چیزیں خود پڑھی ہیں الحمدللہ اور اپنے استادوں سے بھی شیئر کیا, میرا اپنا بھی یہی عمل ہے. پڑھنی 11 ہے میکسیمم, کچھ شروع رات کی پڑھ لے, کچھ آخر رات کی پڑھ لے, یا آپ کو لگتا ہے کہ میں نے رات کو بھی جاگنا ہے اور ادھر شروع سے سب کے ساتھ پڑھ ہی رہی ہوں, 6 پڑھ کے 2 چھوڑ دیں, وہ 2 آخری رات میں 1 گھنٹے میں جا کے ایک سپارہ پڑھ لیں, آپ کی مرضی ہے. تو یہ نفل چیزیں. اور اگلی چیز ہم نے اس میں کیا دیکھی کہ فجر کی 2 سنتوں کے بعد سنت سمجھتے ہوئے لیٹنا ہے اور دائیں جانب کو اوپر رکھنا ہے. اب آپ دیکھیے کہ اس کو بھی آج سائنس کے ساتھ ریلیٹ کر کے دیکھیں, جب ایک بندہ کھڑا ہے 13 رکعتیں پڑھ رہا ہے تو اس کا بلڈ لیول نیچے آیا ہوتا ہے. ہو سکتا ہے کہ ایک بندہ اتنا مسلسل کھڑا رہنے کی وجہ سے ایک دم اس کا بلڈ پریشر لو ہو جائے. تو یہ جو لیٹنا ہوتا ہے نا تھوڑی دیر, یہ باڈی کے اندر بلڈ کو بھی روٹیٹ کروا دیتا ہے. اور دائیں کروٹ لیٹتے تھے کیوں, آج سائنس آپ کو بتاتی ہے کہ آپ کا دل لیفٹ سائڈ پہ ہے, جب آپ دائیں پہ لیٹتے ہیں تو دل اوپر آتا ہے تو اس پہ بوجھ نہیں پڑتا, اور اس کے اپوزٹ آپ دوسری طرف لیٹیں گے تو دوسری طرف ہوگا. سائڈ کی بات ہے لیکن ضروری ہے, اور حدیث پڑھ رہے ہیں تو ہمارا عمل ہونا چاہیے. میں نے بچوں کو بہت لوگوں کو دیکھا ایسے منع نہیں کرتے, لوگ بالکل الٹے لیٹنا, پیٹ کے بل لیٹنا. حدیث میں آتا ہے یہ جہنمیوں کا لیٹنا ہے, پورا چت ایسے لیٹنا ہے جیسے یہ آپ دیکھیں نا کہ یہ میرا فون ہے, اس طرح پڑا ہوا تو اس کو میں اس کو یوں لٹا دوں, اس طرح لیٹنا کہ پیٹ اوپر. اور سب سے بڑی بات ہے کہ ڈاکٹرز کہتے ہیں کہ اس صورت میں ہارٹ اٹیک کا اتنا زیادہ خطرہ ہے کہ آپ کے یہ پورا باڈی جو ریبس جو ہمارا بوجھ ہے نا, یہ ہڈیوں کا ہوتا ہے, ہمارا یہ پوری بیک کی ہڈی اور سر کا سکل جب ہم الٹا ہوتے ہیں نا, اس کا بوجھ ہمارے دل اور پیٹ پہ پڑتا ہے, یہ بہت خطرناک ہے. بچپن سے منع کریں, اور چھوٹے بیبی کو بھی کبھی نہ لٹائیں, نہ بالکل یوں لٹائیں نہ بالکل لٹائیں, یہ طریقہ ہے. آپ کو پتا ہے کہ میت کو بھی ٹیڑھا کر کے لٹاتے ہیں, तो ये चीजें जो है ना, ये सिर्फ हमारे चंद वक्तों के रिचुअल्स नहीं है, ये हमारी आदत डेवलप करते हैं। आप अपने बच्चों के सोने जागने को चेक करें और उनको प्यार से बताएं, अगर अब शुरू से उनको आदत नहीं डाली ना, तो ऐसा ऐसा सोते में जाके उनकी करवट चेंज कर दें, बिल्कुल लेफ्ट साइड पे नहीं डालें। कई लोग खराटे बहुत लेते हैं, उसमें भी ये रीजन है। सोने को अगर सुन्नत के मुताबिक कर लेंगे तो इंशाल्लाह बहुत सारी सेहत भी होगी। जी
जी यहाँ पे कमल तारी थी के उधर सऊदी में जाना 20 तरावी वो पढ़ाते तो साथ में क्या मिल जाए
जी, उसकी वजह देखिए कि ये चीज बहुत सारे लोग कहते हैं कि वहां भी होती है। हमेशा देखिएगा कि दो इमाम मुख्तलिफ पढ़ाते हैं, जो पहली पढ़ते हैं वो दूसरी नहीं पढ़ते, लोगों के रश को मेंटेन करने के लिए होता है। हमने खुद वहां रमजान में पढ़ा हुआ है, यानी वो एक किस्म की ऑप्शंस मिल जाती हैं। हम वहां भी जाते हैं तो यही करते हैं। आपका जिसके साथ दिल करे, शुरू वाले के साथ दो पढ़ लें, दूसरी दूसरे के साथ पढ़ लें, तीसरी तीसरे के साथ पढ़ लें, तो लेकिन वहां इसको मेंटेन करने के लिए पढ़ाया जाता है। मोस्टली लोग यही करते हैं वह ना जी। तो बाकी देखिए रमजान में हम एक तरावी भी पढ़ लेते हैं, फिर उसके साथ आप देखिए कि हम फिर 8 रकत फिर भी क्या मले के पढ़ते हैं, तो रमजान के बाद क्या होगा, फर्क है ना। तो बस वही बात है कि कल्ला बदल्ला, अल्लाह के नबी से पूछा क्या कहते हैं कि अल्लाह ताला को कौन से अमाल पसंद है, तो आपने फरमाया कि अदवमुहा, अदवम के दवाम, एवरलास्टिसिटी। इन कल्ला अगर से वो कलीली हो, करते तो रहे, बाद में अब पता चला कि फरिश्ते कहेंगे रमजान में तो इनकी 20 जमा 8 और भी उसके बाद 3 बेहतर, ये तो कोई 35 तरावियां बन जाती थी क़यामुल लैल के नाम पे, तो आजकल शायद वो भी नहीं है। तो ये हर चीज हमारे माइंड के साथ बहरहाल कंट्रोल होती है। आगे चलते हैं 7 तुल वितर। अब ये बहुत अहम है कि वितर पढ़े का नमाज वितर के औकात क्या है। वनहा, अनहा से क्या मुराद है, ऊपर जिनका जिक्र था यानी हजरत आयशा। हजरत आयशा रजी अल्लाह अनहा से रिवायत है, अनहा कालत कुल्ल लैली अवतरा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, रात के हर हिस्से में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नमाज वितर अदा की। वनतहा वितरहु इला सहरी, मगर आखिर में आपकी नमाज वितर आखिर शब में होती थी। क्या पता चला, ये पूरी रात पढ़ी, कभी शुरू में, कभी मिडल में, कभी आखिर में, लेकिन जो आपका पसंदीदा वक्त था या अपनी जिंदगी के आखिरी हिस्से में जो आपने किया वो फजर से पहले का वक्त था। ठीक है, कभी सफर में होते थे, कभी बीमार हैं, जंगों पे हैं, तो मुख्तलिफ हालात के पेश नजर मुख्तलिफ औकात में वितर अदा किए। इसमें क्या पता चलता है, उम्मत की आसानी सहूलत के लिए ऐसा करना है। अच्छा, आपको यहां जवाब मिल गया कि वितर कब पढ़े, किस तरह पढ़े, क्या करें। आगे भी हदीसें आनी है, मैं आपको सिंपल सी तरीका बताऊं कि द बेस्ट थिंग तो यह है कि फजर से पहले पढ़े। ठीक है, जब आपको फील हो रहा है फजर का वक्त करीब है, लेकिन अगर आपको डर है, खतरा है कि आप उठेंगे नहीं, तो आप रात को पढ़ लें। अब आप पढ़ चुके हैं रात को, लेकिन आप फिर उठ गए तो नफिल पढ़ सकते हैं, कोई हर्ज की बात नहीं है। वो रात आप पूरी हो गई, अभी आपकी इसके इधर में ऐड हो जाएगा। लेकिन यह है कि एक रात में 2 दफा वितर नहीं पढ़ सकते। हमारे पाकिस्तान में एक बड़ा मारूफ मसला है, और वो क्या है, कहते हैं कि रात को वितर पढ़ लिया, अच्छा जी अब सहरी में उठ गए, अब क्या करें, कहते हैं पहले एक और रकत पढ़ो, फिर वो एक और ये एक दो मिलकर 2 हो जाएंगी, बाद में तहज्जुद पढ़ो और एंड पे फिर आप लोग पढ़े, फिर दोबारा वो पढ़े, ऐसी कोई बात नहीं है। ठीक है, फिर इसके बाद आपने फरमाया लिया चला आखिर सलाती वितरन, चाहिए कि अपनी आखिर नमाज वितर को बनाए। अन इब्ने उमर रजी अल्लाह अन्हुमा قال قال النبي صلى الله عليه وسلم, हजरत इब्ने उमर रजी अल्लाह अन्हुमा से रिवायत है, उन्होंने फरमाया कि नबी सल्लम ने फरमाया इजलू आखिर सलातिकुम बिललैल वितरन, ए लोगो तुम रात की आखिरी नमाज वितर को बनाओ, यानी पसंदीदा उम्र यही है कि आखिर में वितर पढ़े। अच्छा, अब सवाल पैदा होता है कि आखिर में 2 रकतें भी पढ़नी चाहिए कि नहीं, वितर के बाद पढ़ सकते हैं। नबी सल्लम ये पढ़ते थे और आपने इसकी रग़बत भी दी। रसूलुल्लाह सल्लम इन 2 रकात को बैठकर अदा करते थे, लेकिन हमें खड़े होकर अदा करनी चाहिए, क्योंकि आपको बैठकर नमाज पढ़ने से भी पूरी नमाज का सवाब मिलता था। ये रियायत उम्मत के लिए नहीं है। ठीक है, तो आपको पता ना कि बैठकर पढ़ेंगे तो आधा सवाब होता है, तो लिहाजा बैठ के पढ़ने का मौका ठीक है, लेकिन यह कि खड़े होकर पढ़ेंगे तो ज्यादा अजर होगा। باب الوتر والدابت, सवारी पर वितर पढ़ना। वन्हु रदी अल्लाहु अन्हुमा قال ان رسول الله صلى الله عليه وسلم كان يوتر للبعير, फरमाए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ऊंट पर सवार होकर वितर पढ़ लिया करते थे। इस हदीस से मालूम हुआ कि वितर वाजिब नहीं, अगर ऐसा होता तो सवारी पर अदा ना किए जाते। समझ आ गई आपको किस तरीके से ये सब कुछ होगा, अब इसको समझें कि सवारी पर नमाज पढ़ने का क्या तरीका है। इसके लिए आप और मैं इसको समझें कि नबी सल्लल्लाहु अलैहि वसल्लम सवारी पर वितर बैठ के पढ़ लिया करते थे, फर्ज नमाज बैठ के नहीं होती बगैर किसी उजर के, तो लिहाजा इससे भी पता चलता है कि वितर फर्ज नहीं है बल्कि ये सुन्नत है और बैठ के अदा की जाए। इसमें एक और तवील हदीस भी आती है कि एक सहाबी थे तो वो सफर में थे, फिर सवारी रोकी और सवारी से नीचे उतरे और नफिल पढ़े या वितर पढ़ा। किसी और ने उनको देखा तो उन्होंने कहा ये आपने क्या किया, उन्होंने कहा नफिल पढ़े, तो उन्होंने कहा कि तुम अबुल कासिम की मुखालफत कर रहे हो। क्या मतलब, कहा मैंने तो अल्लाह के नबी को नफिल सवारी पे पढ़ते देखा तो तुमने उतरने का तकल्लुफ क्यों किया। तो यहां से क्या पता चलता है कि सुन्नत समझते हुए जब हम कोई काम करेंगे तो इंशाल्लाह हमें उसमें ज्यादा अजर है। अकल तो कहती है ना मुश्किल हो सवारी रोको बैठो फिर पढ़ो खड़े हो जाओ, बहुत सफा हालात के मुताबिक सवारी पे पढ़ना ज्यादा अजर का जरिया है। मिसाल है 10 लोग जा रहे हैं और एक बंदे ने अगर नमाज नफिल पढ़नी है वो रोकता है, आप उसके लिए गाड़ी रोकी चलो जी नफिल पढ़ लो, थोड़ी देर बाद दूसरे का दिल किया तो वो बार बार गाड़ी रुकती रहेगी ना। तो बेहतर है कि वक्त और सहूलत के मुताबिक कंफर्टेबली आप इस चीज को करते रहे, सुन्नत और नफिल फर्ज नहीं किसी किस्म के भी। ठीक है, फिर अल कनू तो कबल रकू बबादो, ये बड़ी अहम चीज है, इसको भी गौर से समझिए, इसमें भी हमारा कॉन्सेप्ट क्लियर नहीं होता मोस्टली पाकिस्तानी इंडियन लोगों का। क्या है रुकू से पहले और रुकू के बाद कनूत का वज़ीह बयान। अन अनस रज़ी अल्लाह अन्हु अन्नहु सुइला अक़नत नबी सल्लल्लाहु अलैहि वसल्लम फ़ी सुबह क़ाल नअम फ़क़ीला अव क़नत क़बल रुकू क़ाल क़नत बाद रुकू यसीरा। हजरत अनस रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि इनसे दरियाफ्त किया गया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नमाज फजर में कनूत पढ़ी है, उन्होंने जवाब दिया हाँ। फिर पूछा गया क्या रकू से पहले आपने कनूत पढ़ी है, उन्होंने कहा रकू के बाद थोड़े दिनों के लिए। अब इस हदीस में कनूत वितर का जिक्र नहीं बल्कि ये कनूत नाजिला है। इमाम बुखारी ने यह कयास किया कि जब फर्ज नमाज कनूत में पढ़ना जायज हुआ तो वितर में बतरीके उला जायज होगा। महल्ले कनूत के मुतालिक निसाई में वजाहत है कि वितरों में कनूत रुकू से पहले है और मुस्लिम की रिवायत में कनूत नाजला रुकू के बाद है। अगर वितर में दीगर अदिया भी शामिल कर ली जाए तो इसे भी रुकू के बाद पढ़ना चाहिए, सूरत दीगर कनूत वितर रुकू से पहले है। अब ये सारा कुछ एक दो रिवायतें और है वो पढ़ के मैं आपको अपने लफ्जों में एक्सप्लेन करती हूँ। अगली रिवायत के बंद हो रही अल्लाह सुनिल कनूती वक़द कानल कुनूतु फ़क़ील लहू क़ब्ल रुकू वबादहू क़ाल क़ब्लहू क़ील फ़इन्न फ़लानन अख़बरनका अन्नका क़ुल्त बाद रुकू फ़क़ाल कज़बा इन्नमा क़नत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाद रुकू शहरन। हज़रत अनस से रिवायत है कि कनूत के मुतालिक सवाल किया गया तो उन्होंने जवाब दिया कि बिलाशुबा कनूत पढ़ी जाती थी, फिर दरियाफ्त किया गया कि रुकू से क़ब्ल या रुकू के बाद, उन्होंने कहा रुकू से कबल। फिर जब इनसे कहा गया कि फलां शख्स तो आपसे नकल करता है कि आपने रुकू के बाद किए, अराहु काना हजरत अनस रज़ियल्लाहु अन्हु बोले कि वो गलत कहता है क्योंकि अराहु उन्होंने देखा कान अबास कौमन जो क़ालु लहुमुल क़ुरा कि रसूलुल्लाह ने भेजा एक कौम को जिनको कारी कहा जाता था, जुहा सबीन रजुलन जो 70 लोग थे बहुत ही कौम के बड़े हुए लोग थे जिनको अल्लाह ताला ने इज्जत दी हुई थी, इला कौम मिनल मुश्रिकीन दून उलाइका वकान बैनहुम वबैन रसूलिल्लाह अहदन फकनत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम शहरन यदूल अलैहिम। क्या हुआ कि कहा कि रसूलुल्लाह ने सिर्फ 1 महीना रुकू के बाद कनूत पढ़ी और मेरा ख्याल है कि आपने मुश्रिकीन की तरफ तकरीबन 70 आदमी भेजे जिन्हें कारी कहा जाता था, ये मुश्रिक इन मुश्रिकीन के अलावा थे जिनके और रसूलुल्लाह के दरमियान मुआहदा सुलह था। रसूलुल्लाह ने दुआ कनूत पढ़ी और 1 माह तक इनके लिए बददुआ करते रहे। इन्हीं से एक रिवायत में यह है कि रसूलुल्लाह ने 1 माह तक दुआ कनूत पढ़ी और कबीला राल और जुकवान के लिए बददुआ फरमाते रहे। तो क्या पता चला कि हंगामी हालात के पेश नजर हर नमाज में कनूत की जा सकती है, और यह भी पता चला कि जुल्म पेशा लोगों पर नमाज में बददुआ करने से नमाज में कोई खलल नहीं आता। एक और रिवायत अनहु ऐदन काला अल कनूत फिल मगरिबी वल फजरी, हजरत अनस से रिवायत है कि उन्होंने फरमाया कि कनूत मगरिब और फजर की नमाज में पढ़ी जाती है। नमाज मगरिब चूंकि दिन के वितर है, बात वैसे दिन के वितर है और इसमें कनूत करना साबित है, तो रात के वितरों में कनूत बिल उला की जा सकती है और इसके अलावा वितरों में कनूत करने की सराहत यानी वजाहत अहदीस में मौजूद है। अब ये सारी चीज को जमा कर लेते हैं तो क्या समझ आता है, इसको समझेंगे हम लोग। آپ دیکھیں کہ ایک وہ ہے جس کو ہم دعائے قنوت کے ساتھ جوڑ کر وتر کے ساتھ پڑھتے ہیں، عام نماز جو ڈیلی عام طور پہ ہم کرتے ہیں، یہ تو ہم پڑھیں گے رات کو ہی جیسے ہم بات کر رہے ہیں. اب اس میں ایک سوال رہ جاتا ہے کہ رکوع سے پہلے یا رکوع کے بعد. نبی صلی اللہ علیہ وسلم نے دونوں طرح سے پڑھا. نماز نبوی ہم نے جب پڑھی تھی تو اس میں پوری بحث تھی، اس کے بعد سے میں نے اپنے عمل میں یہی رکھا ہوا ہے کہ میں رکوع سے پہلے پڑھتی ہوں. کبھی بالفرض میں بھی ونس اے وائل پہلے پڑھنا بھول گیا اور اب رکوع میں چلے گا تو میں بعد میں بھی پڑھ لیتی ہوں، کوئی حرج کی بات نہیں. لیکن اس پہ انہوں نے یہ ثابت کیا تھا کہ رکوع سے پہلے پڑھنی زیادہ اوتھینٹک ہے بعد میں پڑھنے سے. بہرحال دونوں میں پڑھیں گے. اب یہ بات ختم ہو گئی. دوسری صورت ہے کہ دنیا میں کسی جگہ مسلمانوں پہ ظلم ہوتا ہے، نان مسلم ہیں، کفار ہیں، وہ مسلمانوں پہ زیادتی کرتے ہیں، کوئی کسی جگہ کاٹا گیا، مارا گیا، تو ایسے لوگوں پہ جا کے دیکھیں ہم نہ تو تیر چلا سکتے ہیں نہ تلواریں، لیکن ہم بد دعا کر سکتے ہیں. یہ بات سمجھ آ رہی. یہ دو قبیلے آپ کو واقعہ یاد ہوگا، سیرت کا ہم نے پڑھا تھا، سورت مائدہ میں بھی اس کا ذکر ہے. ان لوگوں نے 70 لوگوں کو بلوایا تھا کہ تبلیغ کے لیے ہمارے پاس آئیں، جب آئے تو انہوں نے بہانے سے ان کو قتل کر دیا. تو اللہ کے نبی کو اتنا دکھ تھا کہ آپ نے ایک مہینہ تک ان پہ بد دعا کی. اس قنوت کو قنوت نازلہ کہتے ہیں. وہ کب کیا جا سکتا ہے؟ فجر میں بھی کیا جا سکتا ہے، مغرب میں بھی، بلکہ یہاں آپ نے پڑھا کہ کسی بھی نماز میں، اور یہ اجتماعی نمازوں میں ہوتا ہے، مثلا مسجدوں میں امام وقت کا جو وہ کرے، اور ظاہر ہے کہ اس میں مثال ہے کہ نام لے کے اگر کوئی کہتا ہے کہ اللہم علیک بشہود، یا اللہم علیک بالحنود، یا اللہم علیک فلاں، تو یہ کہا جا سکتا ہے، یہ سنت ہے. اب لوگ کہیں گے ہائے کیوں آپ ان پہ بد دعا کر رہے ہیں، تو آپ تو صرف بد دعا کر رہے ہیں، انہوں نے تو لوگوں کو گاجر مولی کی طرح کاٹا. ٹھیک ہے، تو قنوت اور قنوت نازلہ کا یہ فرق ہے. بات واضح ہو گئی ہے؟ جی آپ پلیز.
کل بات کر رہے تھے کہ کافی چیزیں جو حدیث سے نہیں مطلب فالو کی جاتی ہے، تو اسی طرح ہم لوگ بھی ایک مسجد میں نماز پڑھ رہے تھے، لیکن اس میں جو ذکر کا طریقہ امام پڑھا رہے تھے وہ وہی طریقے جو مسجد کا ہے نا،
یہ بہت اچھا سوال ہے کہ آپ کسی ایسی مسجد میں جن کے بارے میں آپ کا گمان ہے کہ وہ نماز مغرب کی طرح وتر پڑھیں گے، تو آپ کیا کریں؟ دو صورتیں حال ہے، آپ نہ پڑھیں، بعد میں اپنا پڑھ لیں، کیونکہ وہ فرض تو نہیں ہے نا. ٹھیک ہے، دوسری صورت آپ دیکھیے کہ امام صاحب بیٹھیں گے، آپ کو لگ رہا ہے آپ نہ بیٹھیں، ان کے سکت میں ان کو جوائن کریں، تو بس ایک نیت کر لیں، امام کی نیت آپ سے فرق ہو سکتی، تو بس آپ ایک آخری رکعت ان کے ساتھ پڑھ لیں. ٹھیک ہے، لیکن یہ کہ اگر بالفرض آپ کو کچھ بھی نہیں پتا تھا اور وہ پڑھنے لگے تو پھر آپ چینج نہیں کر سکتے، کیونکہ انما جعل الامام لیتم بہ، امام مقرر اس لیے کیا جاتا ہے کہ اس کی پوری کی پوری اقتدا کی جائے، تو امام کچھ اور کرے آپ کچھ اور نہیں کر سکتے. ٹھیک ہے، چلیے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جزاکم اللہ خیر کثیر و احسن الجزا استاذہ جی. الحمدللہ آج ہم نے چیپٹر شروع بھی کیا اور ہمارا چیپٹر کمپلیٹ بھی ہو گیا ہے نا، الحمدللہ. کیسا لگا آپ سب کو یہ چیپٹر؟ ساری جو آپ سے آپ لوگوں کے ذہن میں کوئی بھی کنفیوژن تھی سب دور ہو گئی الحمدللہ. فطر کے متعلق کتنا پیارا چیپٹر تھا، اور کتنی ساری ہمارے جب انڈو پاک کے اندر کتنی زیادہ یہ وتر کے بارے میں ہمیشہ دیکھا ہے کہ مغرب کی نماز کی طرح ہی ادا کرتے ہیں لوگ نا. جی بہت ہی بینیفیشیل تھا نا. اور آپ یہ دیکھیں کہ ان کو بتاؤ بھی تو سمجھ نہیں آتا. ایون یہاں بھی اگر آپ دیکھیں تو بہت ساری مساجد میں مغرب کی نماز کی طرح ہی وتر پڑھاتے ہیں نا، تو ایسی صورت میں ہمیں آپشن مل گیا نا، یا تو ہم پڑھیں ہی نہیں ان کے ساتھ، یا پھر ہم جو لاسٹ رکعت جب وہ پڑھ لیں تو اس وقت جوائن کریں اور ہم اپنی نیت ایک رکعت کی باندھیں اور ہم ایک رکعت وتر پڑھ لیں نا. الحمدللہ کتنا زیادہ ہوتا ہے کہ بعض اوقات آپ تراویح پڑھنے جا رہے ہیں اور آپ کا دل بھی چاہتا ہے کہ آپ امام کے ساتھ آخری نماز جس کی امام کے ساتھ ہوتی ہے تو اس کو پوری رات کا جیسے اجر ملتا ہے نا، جس کی فجر اور عشاء، تو آپ یہ دیکھیے تو ہمارا دل بھی چاہتا ہے کہ آخری نماز جو ہے وہ امام کے ساتھ کی جائے، لیکن بعض اوقات جو نماز ہے وہ سنت کے مطابق نہیں ہے، تو ایسے موقع پر آپ کیا کریں گے نا. تو الحمدللہ جی. اچھا یہ بتائیے وتر کے متعلق کیا کیا پوائنٹس ہیں بتائیے، میں آپ سے پوچھتی ہوں کہ کیا وتر چار چار رکعت پڑھتے ہیں؟ جی یعنی کہ جو سوری تہجد یا قیام اللیل یا تراویح یہ سب ایک ہی نام ہے یا الگ الگ ہے؟ شابش، پہلے مجھے بتائیے. جی ٹھیک ہے، ये सब एक ही नाम है, तरावी कह लीजिए या कयाम उल्लैल कह लीजिए या तहज्जुद कह लीजिए, जी एक ही है ना। और इनकी रिकात कितनी है, कितनी कितनी रिकात पर पढ़ी जाती है ये? शाबाश, टू टू रिकात पढ़ी जाती है, ठीक है। और वितर कितनी होती है, वितर का मीनिंग क्या होता है? जी वितर किससे? वन ऑड से, ठीक है, अल्हम्दुलिल्लाह। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कितनी वितर पढ़ी है, किसी को याद है? जी टोटल जी 11 मैक्सिमम, 11 मैक्सिमम पढ़ी है, ठीक है। यानी मैक्सिमम जो है, देखिए जो जो वो तहज्जुद और या क़याम अल्लैल के तरावी कह लीजिए, वो टोटल 11 है ना, उसमें से 8 रिकात जो थी वो जिसे कहा जाए सुन्नतें कह लीजिए या नफल कह लीजिए, बातें की, और साथ में 3 रिकात जो थी वितर थी ना, या बाज़ अवक़ात 13 भी आई है ना, 13 भी, 13 भी आई है ना, लेकिन ज्यादातर जो अहदीस आई है वो क्या है जी, समटाइम 13 भी आई है, लेकिन ज्यादातर जो अहदीस मिलती है वो 11 की मिलती है, लेकिन 13 भी आई है, तो वो आपने वो भी पढ़ी है ना, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, अल्हम्दुलिल्लाह। जी, अल्हम्दुलिल्लाह 8 जो है वो बिल्कुल अल्हम्दुलिल्लाह, दो दो करके, और बाकी 3 जो है वो बिखर गए, ठीक है, अल्हम्दुलिल्लाह। अच्छा ये बताइए कि जो फर्ज करिए, अगर आप जो है जैसे बिखर, क्या ईशा की नमाज का हिस्सा है या नहीं, पहले मुझे आगे की रोशनी में बताइए कि वितर जो है नहीं, ईशा की नमाज का हिस्सा नहीं है ना, तो अब आप इसको किस वक्त पढ़ सकते हैं? यानी वैसे तो आपके पास ये बताइए कि क्या ऑप्शन है वितर के लिए, और जिसे कहा जाए बेस्ट टाइम कौन सा है पढ़ने का? जी किस वक्त पढ़ सकते हैं? तहज्जुद के वक्त, ठीक है, अल्हम्दुलिल्लाह। चल फजर, बिल्कुल फजर, फजर से पहले पहले पढ़ी, लास्ट सला बिफोर बेड, अल्हम्दुलिल्लाह। जी बस अगर ऐसा होता है ना कि जैसे हमारा इरादा तो तहज्जुद का होता है, सपोज करिए, लेकिन होता है ना कि आंख ही नहीं खोली और आपने अपनी जो है वो रखी हुई थी कि आपने वितर पढ़नी है तहज्जुद में ना, तो जिसको इस तरह का इम्कान हो कि किसकी आंख नहीं खुलेगी, तो बेहतर क्या है कि वो पढ़ के ही सोए ना, यानी कि जब भी जिस वक्त भी वो बेड पर जा रहा है तो वो पढ़ के सो जाए ना। और आपको पता ही है कि ठीक है, उठने के बाद अगर आपकी तहज्जुद में आंख खुल जाती है तो फिर आप नफिल पढ़ सकते हैं, है ना, पढ़ सकते हैं ना, पढ़ सकते कि नहीं पढ़ सकते ना, अगर आपकी आंख तहज्जुद में खुल जाती है तो आप पढ़ लीजिए, लेकिन अगर आपको लगता है कि नहीं, अल्लाह ताला के दिन से आप हमेशा उठते ही, अल्लाह ताला आपको उठाते ही हैं, तो फिर अल्हम्दुलिल्लाह कोशिश कीजिए कि फिर आप तहज्जुद के टाइम में पढ़ लीजिए ना, अल्हम्दुलिल्लाह, ठीक है। अच्छा ये बताइए कि आपने इसके अंदर देखा ना कि क्या कहते हैं, अभी लास्ट में जो आपने देखा कि क्या सवारी पर पढ़ी जा सकती है वितर, वितर को सवारी पर पढ़ा जा सकता है? जी अल्हम्दुलिल्लाह, फर्ज नहीं है ना, तो इसको सवारी पर पढ़ा जा सकता है, बिल्कुल अल्हम्दुलिल्लाह, बिल्कुल ठीक है। अच्छा अब मुझे ये बताइए, एक होता है कुनूते वितर और एक होता है कुनूते नाजिला, ठीक है ना, एक होता है कुनूते नाजिला और एक होता है कुनूते वितर, ठीक है। कुनूते वितर कब करते हैं, रुकू में जाने से पहले या बाद, और कुनूते नाजिला कब किया जाता है, रुकू में जाने से पहले या बाद? शामिल कुनूते वितर कब किया जाता है? जी कुनूते वितर रुकू में जाने से पहले किया जाता है, ठीक है। ज्यादातर आपको अहदीस ऐसे मिलेंगी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुनूते वितर जिसे कहा जाए रुकू में जाने से पहले किया है, ठीक है ना, अल्हम्दुलिल्लाह। जी बहुत बहुत दवे जी। और कुनूते नाजला कब करेंगे? कुनूते नाजला जो है ज्यादातर आपको मिलेगा कि आपने रुकू के बाद किया है ना। अच्छा एक तो पहला डिफरेंस जी, बाद में किया, रुकू के बाद किया ना, डिफरेंस ये है कि कुनूते वितर जो, या जो वितर की जो आप पढ़ते हैं ना, ये जो कुनूते वितर, ये तो सिर्फ वितर के लिए है ना, लेकिन जो कुनूते नाजला है वो आप फर्ज नमाज में भी कर सकते हैं। जैसे आपको पता है ना मगरिब की नमाज है, कोई भी नमाज आप ले लीजिए जिसकी लास्ट रिकत हो ना, कोई भी नमाज की लास्ट रिकत ले लीजिए, और उसमें फिर अल्हम्दुलिल्लाह जी एनी फर्ज नमाज, कोई भी नमाज हो सकती है, फर्ज नमाज नफिल, आप लास्ट रिकत को ले लीजिए, लास्ट रिकत में आप रुकू में, रुकू से जाने के बाद जब उठेंगे तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ कबाइल के लिए बद्दुआ की है, जब उन्होंने किस तरह के अमाल किए थे ना। जी वो सब इमाम के साथ तो नहीं, आप खुद भी कर सकते हैं, आप खुद भी अगर आपको दुआएं अरबी में याद है या आपको कोई भी दुआ पढ़नी है, आपकी अपनी कोई परेशानी हो, लेकिन खुनूत क्या है, कनाता क्या होता है, कनाता किसे क्या होता है, और नाजल यानी जो नाजल होने वाली है, जी नाजा इमाम के साथ ही होगा जी, नहीं खुद खुनूत नाजा इमाम के साथ भी किया जा सकता है, इज्तेमाई तौर पर भी, और आप खुद भी कर सकते हैं, ठीक है, दोनों तरह से सही है। आप जो नाजिल होने वाली एक होती है कि उम्मत की सतह पर कोई मुसीबत आई है ना, जैसे इज्तमाही तौर पर ना, जैसे कौम पर कोई मुसीबत आई है इमाम, और एक होता है आपकी अपनी पर्सनल सतह पे भी तो कभी कोई मुसीबत आई होती है ना, और आप बहुत परेशान होते हैं, है ना, होता है ना कि आप परेशान है और आपके ऊपर कोई ऐसी परेशानी आई है और आपका दिल चाह रहा है कि आप अल्लाह ताला से रो रो के दुआ करें, और आपको याद नहीं अरबी में दुआएं, आप पढ़ सकते हैं कुनूत नाजा कर सकते हैं, बात क्लियर है, समझ आ गई, ठीक है ना। जो कुनूत नाजिला होगा इमाम के साथ होगा, वो इज्तिमाही तौर पर जब कोई मुसीबत आती है, परेशानी आती है, तो आप इमाम के साथ ही करेंगे, ठीक है। लेकिन अगर आप इंडिविजुअल, अगर आपके पास कोई प्रॉब्लम आती है और आपको अरबी में दुआएं याद है, तो आप रुकू से उठ के आप दुआ पढ़ सकते हैं, ठीक है, उसमें कोई हर्ज नहीं। अल्हम्दुलिल्लाह, बात क्लियर हो गई जी। कोई खास दुआ है, डिपेंड करता है कि आपकी क्या परेशानी है ना, मज़ाफ़ात होता है ना कि हमारा दिल चाह रहा होता है हम अल्लाह ताला से रो रो के मांगे ना, और कोई ऐसी परेशानी होती है, कोई भी खास दुआ जाहिर वो नहीं है, लेकिन आप जो हजरत उमर रजी अल्लाह ताला अन्हु कुनूते जिसे गाजे नाजिला पढ़ते थे, अल्लाहुम्मा इन्ना नस्तग़फिरुका व नतूबु, वो जो दुआ हम पहले पढ़ते थे ना कुनूते वितर में पढ़ते थे, वो कुनूते नाजिला की दुआ है ना, वो तो कुनूते वितर नहीं है जी, तो वो भी पढ़ सकते हैं, जो भी आपको याद है कि आप इस अंदाज से पढ़ सकते हैं। लेकिन जब इज्तिमाही तौर पर पढ़ी जाती है, तो बेसिकली इज्तिमाही तौर पर कोई भी मुसीबत ऐसे मुल्क पर आती है, तो फिर इमाम के साथ आप पीछे कुनूत नाजिला करते हैं, ठीक है, बात क्लियर है। आप कोई भी दुआ अपने से रिलेटेड जो भी आपको याद है और जो भी आपको अरबी में हो, चाहे वो मसनून हो चाहे वो कुरानी दुआ हो ना, जा सकते हैं अल्हम्दुलिल्लाह, ठीक है। तो बात क्लियर हो गई, कुनूत नाजला कुनूत वितर का डिफरेंस समझ आ गया कि वितर जो है रुकू से जाने से पहले, और उसकी दुआ आप सबको याद है, अल्लाह माफी फी मन हदीत या अल्लाह माफी ना फी मन हदीत, है ना, अल्हम्दुलिल्लाह। और कुनूत नाजला जो है वो रुकू से उठने के बाद करेंगे, इज्तिमाही तौर पर भी किया जा सकता है जब मुल्क की सतह पर कोई प्रॉब्लम आए, या इंडिविजुअल तौर पर भी किया जा सकता है, आप कोई भी नमाज की लास्ट रिकत जो भी सबसे लाल जी पना था बताइए, रूट पर बताइए, पना था एक होता है काफ नून और ता, और ये क्या है, किस से आता है, कना था काफ नून ता का मतलब होता है मायूसी, ठीक है, और पना था का मतलब क्या होता है, दवाम जी, हम कहते हैं ना काने था दवाम हमेशा, ठीक है, समझ आ रही है आप सिस्टर मेमुना, ठीक है, एक होता है काफ नून और पौ, ठीक है, कनाता वो मायूसी के मीन, हम कहते हैं ना ला या कनातु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस नहीं हो, ठीक है, और एक होता है काफ नून और ता, ठीक है, कनाता इसका मीनिंग क्या होता है, दवाम के मीनिंग में, कानत हम जिसे कहा जाए आज आजजी के मीनिंग में ना, दवाम के मीनिंग में, समझ आ रही है, ठीक है, अल्हम्दुलिल्लाह। आता है ना कानत थी किसी के, जो हमारे पास जो कुरान में भी ये वर्ड आता है ना काफी दफा आता है जी, रफाए दैन के बारे में आप बता रही हैं, क्या रफाए दैन करेंगे कुनूत से पहले जी, इंशाल्लाह इसके बारे में चेक करके आपको बताया जाएगा। वैसे जो आप कौन से कुनूत की बात कर रही हैं, कुनूत नाजला की बात कर रही हैं या कुनूत वितर की बात कर रही हैं जी, तो कुनूत वितर की बात कर रही हैं, तो कुनूत वितर में तो रफाए दैन नहीं है, और जी वितर में तो रफाए दैन नहीं है, लेकिन इसमें इंशाल्लाह इसको डबल चेक किया जा सकता है कि आप बस जो भी आपकी लास्ट आपकी रिकर्ट है उसमें आपने जो भी आपने पढ़ना है, जो आपको पता है कि मसनून तो वितर के अंदर पहली में सूरह कौन सी आपको याद है ना जी, कंटेंटमेंट किसका मीनिंग बता रही है जी जी अल्हम्दुलिल्लाह, रफ़ा दैन जी, रफ़ा का मतलब कि उठाना होता है यदैन दोनों हाथों को, ठीक है, दोनों हाथों को उठाना ना जी, रेज हैंड, बिल्कुल अल्हम्दुलिल्लाह जी, कनत का मीनिंग कह रही है, कंटेंटमेंट कह रही है जी, अल्हम्दुलिल्लाह जी, बिल्कुल कानत, कनत जिसे कानत होता है ना, बहुत ज्यादा कानत थी, बहुत ज्यादा इबादत गुजार, دوام آجزی یہ سارے میں نہیں آ جائیں گے. جی حدیث ہوم ورک, جی حدیث ہوم ورک جزاک اللہ, میں بھول جاؤں گی بالکل. آج جزاک اللہ خیر کے سیرا آپ کا یاد دلانے کے لیے. جی ہم نے جو انشاءاللہ حدیث نمبر کہنی ہے, آپ حدیث کو نوٹ کیجئے. سب سے پہلی جو سب سے پہلی حدیث ہے ہماری 539, چھوٹی سی ہے نا اور بہت زیادہ بھی نہیں ہے الحمد للہ. تو آپ نے حدیث نمبر 539 جو کہ منجا فل وطر, ان شاء اللہ اس حدیث کو کریں گے. وطر کے متعلق جو وارد ہے حضرت عمر ابن عمر رضی اللہ عنہ سے روایت ہے کہ ایک شخص نے رسول اللہ صلی اللہ علیہ وسلم سے نماز شب کے متعلق دریافت کیا, تو آپ نے فرمایا رات کی نماز دو دو رکعت ہے, اور اگر تم میں سے کسی کو صبح ہونے کا اندیشہ ہو تو وہ ایک رکعت پڑھ لے اور وہ اس کی نماز کو وطر بنا دیجیے. ٹھیک ہے جی میم عبدہ بکس, جی انشاءاللہ میں نام کو بخاری ہے نا مختصر بخاری کتاب الوتر, اس میں حدیث نمبر 539 ہے, آپ نے اس کو میمورائز کرنا ہے. ٹھیک ہے میں نے دیکھا تھا کہ لاسٹ ٹائم آپ نے سے بہت کم سسٹر نے ریسپانس کیا, اسی لیے میں نے آپ کو ریپلائی نہیں کیا تھا. اور میں ویٹ کر رہی تھی کیا وجہ ہے کہ آپ لوگ کیوں نہیں, آپ لوگ یاد نہیں کر رہے یا کیا, آپ لوگ کا انٹرسٹ لوز ہو رہا ہے, کیا وجہ ہے؟ ہاں نا الحمد للہ. جی جی شابش بتائیے. آپ لوگ کو پتہ ہے نا یہ آپ کی کمٹمنٹ ہے کہ آپ نے بخاری کے اندر جب بھی انشاءاللہ ون سویک ایک حدیث یاد کرنی ہے, اور میری تو خواہش ہے کہ جو جو آپ حدیث یاد کرتے تھے ایک پوسٹر بنا لیں اور اپنی ہاتھوں سے کیلیگرافی پینسل کو لکھیں, اور آپ کے لیے ایک میموریبل ہو جائے کہ آپ جب بھی اس کو دیکھیں آپ کو یاد رہے نا کہ کتنی اتنی اچھی بات ہے. آئی تھنک الحمد للہ بارک اللہ احسنت احسنت الحمد للہ. تو آپ نے جی میں نے بھی آپ بھی کرتی ہیں الحمد للہ اللہ چلیے آپ بھی کریں, اور اس طرح سے آپ کو بہت اچھا لگے گا, اور اپنے سامنے جہاں کمپیوٹر چیزیں لگائیں اور اپنے ہاتھوں سے اتنا پیارا لگے گا کہ اپنے ہاتھوں سے آپ نے لکھ کے اس کو لگایا, اور بار بار آپ کو ایک ریمائنڈر بھی ملتا رہے گا کیونکہ ذہنوں سے نکل جاتی ہے, بار بار ہم حدیث کو ریپیٹ تو نہیں کرتے نا. جی تو آپ کی حدیث نمبر 539 آپ نے ان شاء اللہ میمورائز کرنی ہے, مجھے واٹس ایپ پہ منڈے سے پہلے پہلے بھیجنی ہے. جو سسٹر کسی بھی وجہ سے لاسٹ منڈے تک نہیں بھیج سکی تو پلیز آج مجھے شام تک بھیج دیجیے تاکہ میں ریپلائی کر دوں. واخر دعوانا الحمد للہ رب العالمین, سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک, سبحان ربک رب العزت عما یصفون والسلام علی المرسلین, الحمد للہ رب العالمین. جی انشاءاللہ آپ سے فرائیڈے ملاقات ہوگی, اپنا خیال رکھیے گا اور یاد رہیے تو ایک دوسرے کو دعاؤں میں یاد رکھیے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی جی آپ بھیج دیجیے ابھی آ کر کے بھیج سکتے ہیں نا, آپ آج کے دن تک بھیج سکتے ہیں, میں انشاءاللہ ٹیوزڈے پہ ریپلائی کر دوں گی. جزاک اللہ خیر, السلام علیکم ورحمۃ اللہ وبرکاتہ.